سبحان اللہ وبحمدہ سبحان اللہ العظیم الحمد للہ رب العالمین رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی اما بعد اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم تمام بہنوں کو السلام علیکم ورحمۃ اللہ وبرکاتہ میری آج کی گفتگو کا عنوان ہے دی پیپل آف دی کیو اصحاب کہف تجھ سے مانگوں میں تجھی کو کہ سبھی کچھ مل جائے تجھ سے مانگوں میں تجھی کو کہ سبھی کچھ مل جائے سو سوالوں سے میرا ایک سوال اچھا ہے خلوص دل سے سجدہ ہو تو اس سجدے کے کیا کہنے خلوص دل سے سجدہ ہو تو اس سجدے کا کیا کہنا جہاں ہم نے جبیں رکھ دی وہیں کعبہ سرک آیا جسے ہم ڈھونڈنے نکلے ہیں کوہ و دشت و صحرا میں جسے ہم ڈھونڈنے نکلے ہیں کوہ و دشت و صحرا میں صبا ہر سو لیے پھرتی ہے گلشن میں پیام اس کا نہا خانوں میں دل کے اور عالم کی زبانوں پر جہاں دیکھو جدھر دیکھو وہیں موجود نام اس کا چمن کے چہچہے ہوں یا سکوتے کوہ صحرا ہو مسلسل ذکر جاری ہے فضا میں صبح و شام اس کا میرا رب آپ کا رب اس کی یاد اور اس کا ذکر اس کی باتیں یہ ہے میری اور آپ کی زندگی کا حاصل اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا داؤد علیہ السلام یہ دعا مانگا کرتے تھے ان کی دعاؤں میں سے ایک دعا یہ تھی اللہم انی اسألوک حبک وحب من یحبک کہ اے اللہ میں تجھ سے تیری محبت مانگتا ہوں تیری محبت کا سوالی ہوں اور ان لوگوں کی محبت جو کہ تجھ سے محبت کرتے ہیں جو تجھ سے محبت کرتے ہیں اور تیسری چیز کیا والعمل الذی یبلغنی حبک اور ایسے عمل کرنے کی توفیق دے جو تجھ تک پہنچا دے ایسے عمل کرنے کی توفیق عطا کر جو تیری محبت کے مقام تک پہنچاتے ہیں اور پھر فرمایا اللہم اجعل حبک احب الی من نفسی و اہلی و من الماء البارد کہ اے اللہ تو مجھے اپنی محبت دے دے میرے اندر انڈیل دے میرے اندر ڈال دے مجھے عطا کر دے اپنی ایسی محبت جو میری ذات سے میں اپنی ذات سے بھی بڑھ کر تجھ سے محبت کروں جیسے کہ آپ کو اگر گرمی لگ رہی ہے تو تاکہ اللہ کی باتیں اچھے طریقے سے ہم سن سکیں تو آپ تھوڑی دیر کے لیے جو یہ جو پنکھا ہے آپ اس کو بھی بند کر دیتے ہیں کہ شور میں اللہ کا ذکر جو ہے نا وہ سن نہیں سکتے اس میں رکاوٹ ہے تو ایسی محبت جو کہ میری جان سے بڑھ کر ہو جو میرے گھر والوں کی محبت سے بڑھ کر ہو کیونکہ بعض اوقات اللہ کی محبت کو ہم پیچھے رکھ کر گھر والوں کی محبت جب ہم پر غالب آتی ہے تو پھر ہم کہتے ہیں اچھا چلو سود پر بھی گھر بک کروا لیتے ہیں تھوڑی دیر کے لیے میکڈونل کی خوشبو جب ستاتی ہے تو ہم حلال حرام کی تمیز جو ہے اس کو چھوڑ دیتے ہیں اور کبھی اولاد کی محبت میں جو کہ دوسروں کے حقوق ہوتے ہیں جیسے وراثت میں حصہ ہے یا یہ کہ یعنی باقی سب کے بھی جو حقوق ہیں شوہر کی تنخواہ میں یا میرے اوقات میں یا جیسے زکوٰۃ ہے وہ دینی چاہیے لیکن اولاد کی محبت میں ہم زکوٰۃ نہیں دیتے ہم غریب یتیم مسکین کا خیال نہیں رکھتے تو دوسروں کی محبت تو گھر والوں کی محبت جو ہے وہ ہم پر غالب نہ آئے کبھی بھی یہ بہت بڑا امتحان ہے بہت سے لوگ اس امتحان میں فیل ہو جاتے ہیں بہت سے لوگ اپنی ذات سے محبت میں فیل ہو جاتے ہیں اور پھر ٹھنڈے پانی کی چاہت وَمِنَ الْمَاءِ الْبَارِدِ ٹھنڈے پانی کا کیوں ذکر ہے اس حدیث میں اس دعا میں کہ اہل مکہ ریگستان دھوپ پہاڑ وہاں کی گرمی وہاں کا سورج اور اس میں ٹھنڈے پانی کی اہمیت خاص طور پر بہت زیادہ ہے. تو اس لیے فرمایا کہ ٹھنڈے پانی کی چاہت سے بھی زیادہ مجھے تیری محبت ہو, مجھے تیری چاہت ہو. حضرت ابو دردہ رضی اللہ عنہ بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم, رسول کا نام لیا جائے تو کیا کہنا چاہیے, صلی اللہ علیہ وسلم, کہ جب وہ داؤد علیہ السلام کا ذکر کرتے تو ان کے متعلق فرمایا کرتے تھے کانا عابد البشر, کہ وہ بہت ہی زیادہ عبادت کرنے والے تھے. اور بشر انسان کو کہتے ہیں اور بہت سے لوگوں کو, تو لوگوں میں سے عبادت میں وہ بیسٹ تھے عابد. اور عابد جو ہے جیسے عربی زبان میں سپرلیٹیو ڈگری ہے, ایک ہوتا ہے نا عبادت کرنے والا, ایک ہے اچھی عبادت کرنے والا, ایک ہے بہترین عبادت کرنے والا, ایک ہے سب سے اچھی عبادت کرنے والا. اور قرآن مجید ان کو نعم العبد, نعم العبد, بندوں میں بیسٹ عبادت کرنے والے میں شمار کرتے ہیں حضرت داؤد علیہ السلام کو. ایک دن روزہ رکھتے تھے, ایک دن چھوڑ دیتے تھے. ہم میرے اور آپ کے لیے مسلسل روزے رکھنے بہت آسان ہیں. آپ میں سے کتنے کبھی کسی نے اس پر عمل کرنے کی کوشش ہو کہ آج رکھنا ہے اور کل نہیں رکھنا, کیونکہ یہ نفس کو بہت مطیع کرتا ہے اللہ کی عبادت کے لیے, لیکن ہے بڑا مشکل. ہم تو عادی ہو جاتے ہیں نا, اگر تہجد میں روز 4 بجے جب اٹھتے ہیں نا تو خود بخود آنکھ کھلتی ہے, اور اگر روز روزے کے لیے اٹھتے ہیں پھر کوئی مشکل نہیں, روٹین بن جاتی ہے. لیکن ایک دن رکھیں اور ایک دن نہ رکھیں بہت مشکل ہے, بہت مشکل ہے, کیونکہ دل چاہتا ہے یا تو رکھتے رہو تو یا پھر چھٹی کرتے رہو. تو یہ تھے حضرت داؤد علیہ السلام. اور میں نے آج کے درس میں شروع میں یہ دعا اس لیے پڑھی ہے کہ مجھے اور آپ کو اللہ رب العزت اپنی ایسی محبت عطا کرے, اپنی ایسی اطاعت عطا کرے, اپنے اوپر ایسا ایمان عطا کرے کہ بس پھر میں اور آپ اسی کے ہو جائیں, کہ دل نقد جو تھا نا پھر ہار دیا, پھر کچھ یاد نہ رہا, بس اتنا ہی یاد رہا کہ اپنے رب کو راضی کرنا ہے. ہوائیں چلتی رہیں, مشکلات آتی رہیں, اور طوفان اٹھتے رہے, کبھی اپنے نفس کے اندر خواہشات زور پکڑتی رہیں, کبھی سوسائٹی معاشرے کے اندر, کبھی خاندان کے اندر, لیکن اللہ سے ایسا عشق کیا, اللہ سے ایسی محبت کی, اللہ کو ایسا دل دیا, امن تو برب العالمین اسلم تو لہو, اسی کے لیے متی, اور ایاک نعبدو تیری ہی عبادت. اور میری پیاری بہنوں, آج کے دن آج کی اس محفل میں میں نے سورت کہف کی جو ہے وہ آیات کا انتخاب کیا ہے. اور اس میں سورت کہف جو ہے یہ وہ سورت ہے جو جمعے کے دن پڑھی جائے تو دو جمعوں کے درمیان نور پیدا ہوتا ہے, اور وہ نور ایمان کا نور ہے, وہ نور عقائد کی پختگی کا نور ہے, وہ نور ایمان اور عمل صالح کا نور ہے. اور سورت کہف میں کچھ قصے بیان کیے گئے ہیں, اور آج میں نے ایک قصے کا انتخاب کیا ہے, ایک کہانی, اور بیسٹ کہانی اور بہت خوبصورت کہانی. اور کہانی بھی کس کی, نوجوانوں کی, کہانی بھی کس کی, یوتھ کی. اور یہ بہت نازک ٹاپک ہے, یہ بہت اہم ٹاپک ہے, یہ بہت زبردست ٹاپک ہے. اور میں اور آپ اپنی یوتھ کے لیے, اپنے نوجوانوں کے لیے, اپنے بچوں کے لیے, اپنے سینے کی دھڑکن کے لیے, اپنی آنکھوں کی ٹھنڈک کے لیے, کہاں سے چلے تھے تو کہاں پہنچے. ہم نے گلیاں چھوڑی, ہم نے اپنے ماں باپ کا گھر چھوڑا, ہم نے اپنی بیسٹ جاب چھوڑی, ہم نے نوکر چاکر چھوڑے, ہمارے پاؤں کے نیچے تھی دنیا. ہم میں سے بہت سے لوگ گلف میں, انڈیا پاکستان میں, اپنے اپنے ممالک میں نوکر چاکر, دنیا, گاڑی, اپنا گھر, بہترین سٹیٹس چھوڑ کر, اس کو ٹھوکر مار کر ہم یہاں چلے آئے. ہم میں سے کون ہے جو یہ کہتا ہے کہ ہم اللہ کی محبت میں چلے آئے, کوئی ہے ایسا؟ ہم میں سے جو بھی آیا وہ ڈالر کے لیے آیا, جو بھی آیا وہ یہاں کی سٹیزن شپ کے لیے آیا, वो अपने बच्चों के लिए आया, वो अपने बच्चों के फ्यूचर के लिए आया, वो पीस के लिए आया, वो दुनिया के लिए आया। तो ये जो नौजवानों की कहानी है, ये बहुत खूबसूरत कहानी है। ये मुझे और आपको कुछ सोचने का पैगाम देती है, मुझे और मुझसे और आपसे पूछती है ये कहानी। ये नौजवान उनका अमल मुझसे और आपसे सवाल करता है। एक ईमान तो तुम भी लाए हो और एक ईमान तो हम भी लाए हैं, हम भी लाए थे। वो ज़माना आज से कितने साल पहले की इनकी कहानी अल्लाह रब्बुल इज़्ज़त को इतनी पसंद आई, इतनी पसंद आई कि रहती दुनिया के लिए, रहती दुनिया के लिए, रहती दुनिया तक अल्लाह ने कुरान में इसका जिक्र कर दिया। और याद रखें, बात ऑस्ट्रेलिया की हो या के यूएसए की हो, कनाडा की हो, बर्तानिया या जर्मनी की हो, वेस्ट की हो या ईस्ट की हो, दुनिया के किसी भी खित्ते की हो या किसी भी टुकड़े की हो, और जब भी तारीख लिखी जाएगी, जब भी हिसाब किताब होगा, तो उस वक्त ज़रूर पूछा जाएगा कि मैंने और आपने क्या किया था उसमें, मेरा और आपका तारीख को बदलने में, हालात के बदलने में, हवाओं का रुख बदलने में मेरा और आपका हिस्सा जो था वो कितना था, ये ज़रूर पूछा जाएगा। तो असाबे कहफ के बारे में अल्लाह रब्बुल इज़्ज़त क्या फरमाते हैं, اعوذ بالله من الشيطان الرجيم اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ام حسبت ان اصحاب الكهف والرقيم كانوا من اياتنا عجبا إذ أوى الفتية إلى الكهف فقالوا ربنا آتنا من لدنك رحمة وهيئ لنا من أمرنا رشدا۔ اللہ رب العزت فرماتے ہیں، ام حسبتا، کیا تم سمجھتے ہو، کیا تم سوچتے ہو، ان اصحاب الكهف، کہ یہ جو کہف والے تھے، ورقیمی اور رقیم والے تھے، کانو آیاتینا، کیا وہ میری عجیب نشانیوں میں سے تھے، کانو من آیاتینا عجبا۔ اس اول فتیاتو، جب پناہ لی نوجوانوں نے، الل کافی غار میں، فقالو پھر وہ بولے، ربنا اے ہمارے رب، آتینا دے دے ہم کو، مل لدن کا اپنے پاس سے، رحمہ رحمت بلیسنگ، وحیی لنا من امرنا رشدا، اور ہمارے اس کام میں جو ہے وہ رشد دے دے اور عطا کر دے ہمارے اس کام میں جو ہے وہ رشد کا سامان۔ تو میری پیاری بہنوں، یہاں پہ جو ہے وہ اصحاب کہف جو ہیں ان کا ذکر کیا گیا ہے۔ اور کیا تم سوچتے ہو، تو جیسے اصحاب کہف کا قصہ، ان کی کہانی اتنی مشہور تھی، زبان زد عام تھی، جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم، رسول جب رسول کا نام لے کیا کہنا ہے، تو محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ درود بھیجنا ہمیں اپنی عادت ڈالنی ہے۔ تو ان کے زمانے میں اصحاب الفیل کا قصہ بہت عام تھا، زبان زد عام تھا۔ تو اب یہ کہ اہل مکہ نے رسول اللہ صلی اللہ علیہ وسلم کا امتحان لینے کے لیے کچھ سوال پوچھے تھے، جن میں ایک یہ تھا کہ اصحاب الکہف کون تھے، اور قصہ ذوالقرنین کیا تھا، اور اس کے علاوہ جو ہے ان کے جو سوال تھے، کیونکہ اس زمانے میں اور لوگ کوئی بھی نہیں جانتا تھا، اور ایک ان کا قصہ یہ تھا کہ موسیٰ علیہ السلام اور خضر علیہ السلام کی جو قصہ ہے اس کی حقیقت کیا تھی۔ بعض کہتے ہیں ایک ان کا سوال یہ تھا کہ انہوں نے روح کے بارے میں سوال پوچھا تھا، تو اللہ رب العزت نے نہ صرف اس کا جواب دیا بلکہ اس وقت کے حالات پر ان قصوں کو چسپاں کر کے رکھ دیا۔ اور اب یہاں پہ کیا تمہیں معلوم ہے، کیا تم سوچتے ہو کہ اصحاب کہف کے بارے میں وہ کون تھے؟ تو اصحاب کہف جو ہیں، کہف اور رقیم، یہ دو الفاظ جو ہے یہ استعمال کیے جاتے ہیں۔ جو کہف ہے نا، جیسے پہاڑ کے اندر ایسے تھوڑی سی اندر کو جگہ. اور رقیم جو ہے کہتے ہیں پاس ایک بستی تھی, رقیم جو ہے پاس ایک بستی تھی جس سے ان لوگوں نے وہاں پہ پناہ لی تھی. تو یا یہ کہتے ہیں کہ جہاں پہ ان کو رکھا گیا تھا بعد میں جہاں پہ تھے تو وہاں پہ ایک تختی لگا دی گئی تھی, تو اس کو رقیم رقم سے ہے لکھنا, یا بستی کی وجہ سے وہ نام پڑ گیا یا وہ تختی کی وجہ سے. اچھا, اب سوال یہ پیدا ہوتا ہے کہ یہ نوجوان جن کو تم سمجھتے ہو کہ یہ بڑی عجیب چیز تھی, تو کیا یہ میری عجیب, تو یہ میری, اللہ تعالیٰ کہتے ہیں کہ ہماری ایک عجیب نشانی تھے. تو مفسرین کہتے ہیں کہ یہ قصہ جو آگے بھی چلتا ہے تو دراصل اس سے مراد یہ ہے کہ تم اوپر نظر اٹھاؤ تو آسمان بھی میری عجیب نشانیوں میں سے ایک نشانی ہے, تم نیچے نظر پھیلاؤ اپنی تو تمہیں زمین نظر آئے گی. پہاڑ دیکھیں اور پہاڑوں کو دیکھیں, آسمان کو دیکھیں, زمین کو دیکھیں, چرند پرند کو دیکھیں, تو یہ سب جو ہیں وہ اللہ کی نشانیوں میں سے ہیں. زمین دیکھیں نہ پانی کی طرح یہ لیکوڈ ہے, یہ نہ پانی کی طرح لیکوڈ ہے مایا کہ اس پہ چل نہ سکے, نہ لوہے کی طرح سخت ہے کہ اس پہ زندگی اور میں اور آپ جو ہے وہ رہن سہن نہ کر سکیں, اپنے گھر نہ بنا سکیں. پہاڑوں کو دیکھیں کہ اللہ رب العزت نے کیسے ان کو زمین کے اندر جو ہے وہ میخ کی طرح, نیل کی طرح جو ہے نا بسا دیا ہے, اور زمین کو میرے اور آپ کے لیے ایک بچھونا بنا دیا. والجبال ارساہا, اور قرآن مجید میں راسیہ کا لفظ بھی آیا ہے, پہاڑ جبال کا بھی اور راسیہ کا بھی. پہاڑ وہ ہوتے ہیں جو چھوٹے چھوٹے ہوتے ہیں, جو راسیہ ہوتے ہیں ایسے پہاڑ ہوتے ہیں ون تھرڈ زمین کے اندر, اور صرف جیسے کیل کا اوپر اس کا ہیڈ نہیں نظر آتا اتنا اوپر. تو زمین کو اللہ تعالیٰ نے اس طرح جو ہے وہ پہاڑوں کی میخیں لگا کر, اس کو گاڑ کر پہاڑوں کی میخوں کو, اس میں جو ہے زمین کو اللہ رب العزت نے جو ہے وہ رہنے کے, چلنے پھرنے کے, بسنے کے میرے قابل بنا دیا. آسمان کو بغیر کسی جو ہے وہ پلر کے کھڑا کیا ہے, کوئی سوراخ نظر نہیں آتا. میرے اور آپ کے لیے چھوٹے چھوٹے گھر بناتے ہیں تو کبھی کہیں سے پانی ٹپکتا ہے اور کتنے پلر لگاتے ہیں, ہے نا. تو میں گل کو دیکھتا ہوں تو خالق گل کی سوچتا ہوں, میں گل کو دیکھتا ہوں تو خالق گل کی سوچتا ہوں, گل کو دیکھتے رہنا تو کوئی بات نہیں. آپ کہتی ہیں کہ آپ نے میری بہو دیکھی ہے, میری بہو دیکھی ہے, میری بہو دیکھی ہے, آپ نے میری بیٹی دیکھی ہے. آپ کہتی ہیں کہ واہ بھائی واہ, کشمیر کے لوگ دیکھتے ہی رہ جائیں. آپ کہتے ہیں پشاور کے لوگ کیا حسین ہیں, کیا خوبصورت ہیں. اور آپ بعض لوگوں کے بارے میں کہتی ہیں کہ آپ دیکھیں تو دیکھتے ہی رہ جائیں, لیکن نہ تھا کچھ تو خدا تھا, کچھ نہ ہوتا تو خدا ہوتا, ڈبویا مجھ کو ہونے نے, نہ ہوتا میں تو کیا ہوتا. تو جو پھول کو دیکھتے ہیں تو سوچنا یہ چاہیے پھول کس نے بنایا. حسن کو دیکھتے ہیں, میرا اور آپ کا کوئی کریڈٹ نہیں ہے کہ بہو بہت خوبصورت مل گئی ہے, یہ تو اس نیلی چھت والے کا کمال ہے, یہ تو اس نیلی چھت والے کا کمال ہے. آپ کہتے ہیں میری بیٹی کی سمائل دیکھیں تو دیکھتے رہ جائیں, بات کرتی ہے تو مسکراتی رہتی ہے, آپ کا دل مو لیتی ہے. نہ میرا اس میں کمال ہے نہ اس کا کمال ہے, یہ وہ نیلی چھت والے کا کمال ہے. تو اللہ رب العزت یہاں پہ یہ فرما رہے ہیں, تم نے کیا سمجھا ہے کہ وہ اصحاب کہف میری عجیب نشانیوں میں سے ایک نشانی تھے, پوری کائنات میں میری نشانیاں بکھری پڑی ہیں. تم کبھی غور تو کرو, کبھی سوچو تو صحیح. ہم کہتے ہیں جو بھی رشتہ والا ہمارے گھر آیا اس نے میری بیٹی کو جو ہے نا وہ ریجیکٹ نہیں کیا, میرے بیٹے کو, اتنے خوبصورت ہیں میرے بچے. میں اور آپ یہ کہتے ہیں, ہم پراؤڈ آف ہوتے ہیں, لیکن یاد رکھیں یہ وہ نیلی چھت والے کا کمال ہے. کسی کا رنگ سفید اور کسی کا کالا, کسی کی آنکھیں چھوٹی چھوٹی, ہم کہتے ہیں بڑی چننی چننی تھیں اس کی آنکھیں, اور کسی کی جھیل کی طرح پھیلی ہوئی آنکھیں, خوبصورت آنکھیں, اور کسی کی نیلی, کسی کی ہری, اور کسی کی براؤن. یہ نیلی چھت والے کا کمال ہے, نہ میرا نہ آپ کا. نہ کسی کے کالے رنگ کو دیکھ کر کبھی کوئی جملہ ایسا بولیں, اور نہ کسی کے سفید رنگ کو دیکھ کر متاثر ہو جائیں. اصل چیز تو سیرت ہے, اصل چیز تو اخلاق ہے, اصل چیز تو کردار ہے, اصل چیز تو وہ بول ہے جو میری اور آپ کی زبان سے نکلتے ہیں، جو اعلیٰ ظرف ہوتے ہیں ہمیشہ جھک کے ملتے ہیں، صراحی سر نگوں ہو کر بھرا کرتی ہے پیمانے۔ تو یہاں پہ یہ پوری آیت یہ پیغام دے رہی ہے کہ اہل مکہ تم نے یہ سوال پوچھا، تمہیں اصحاب کہف کے بارے میں کہ وہ کون تھے وہ کیا تھے، تمہیں میری یہ عجیب نشانی نظر آئی، کیا تم نے کائنات پر غور و فکر نہیں کیا؟ ایک ایک چیز میری ایک نشانی ہے، اور جو نشانیوں پر غور کرتے ہیں وہ اللہ کو پا لیتے ہیں، پھر وہ اللہ کو پا لیتے ہیں۔ اور یہاں پہ پھر فرمایا کہ از اول فتیاتو، کہ جب پناہ لی تھی، الفتیا فتن کی جمع ہے، اور نوجوانوں کو کہتے ہیں، جوانی کسے کہتے ہیں؟ ہم کہتے ہیں ایٹ ڈرنک میری اینڈ ڈائی، ہم کہتے ہیں جوانی تو دیوانی ہوتی ہے، ہم کہتے ہیں جوانی کا مطلب ہے ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، بہت نکلے میرے ارماں لیکن پھر بھی کم نکلے، ہم کہتے ہیں دن زندگی کے مانگ کے لائے تھے چار دن، دن زندگی کے مانگ کے لائے تھے چار دن، دو آرزو میں کٹ گئے دو انتظار میں۔ ہم جوانی کسے کہتے ہیں؟ پھر عیش کریں گے، پھر مزے کریں گے، پھر جو ہے وہ یہ جوانی جو ہے ایسی دیوانی ہوتی ہے کہ پھر کلمہ پڑھنے کے بعد، اسلام لانے کے بعد، پھر کبھی میں خار بن گئے، کبھی نائٹ کلبز کو سجا دیا، ان کو آباد کر دیا، کبھی حرام میں ملوث ہوئے، کبھی کسی کو جو ہے ایسے پیئر پریشر میں کہ اصل جو مقصد تھا زندگی کا پھر اس کو بھول گئے۔ تو خاص طور پہ اللہ رب العزت نے یہاں پہ ہائی لائٹ کیا ہے کہ وہ چند نوجوان تھے جنہوں نے پناہ لی تھی، کہاں پہ؟ الی الکہف، کہف میں، غار میں۔ اور انہوں نے جب پناہ لی، جب وہ غار میں گئے تو وہ کیا باتیں کر رہے تھے؟ فقالو، پس وہ آپس میں کہہ رہے تھے، پس انہوں نے آپس میں کہا، قالا یقولو، اور یہاں پہ قالا قالو ماضی کا صیغہ ہے، پس انہوں نے کہا، ربنا، اے ہمارے رب، ربنا، اے ہمارے رب۔ انہوں نے ایسا کیوں کہا؟ ان پہ کیا آفت گزری؟ ان پہ کیا مصیبت آئی؟ انہیں کیا مشکل ہوئی؟ کیا مسئلہ تھا؟ کیا ان کی امیگریشن نہیں ہو رہی تھی؟ وہ امریکہ، کینیڈا اور آسٹریلیا کے لیے، برطانیہ کے لیے، جرمنی کے لیے انہوں نے اپلائی کیا ہوا تھا، اور ان کو کوئی جواب ہی نہیں آ رہا تھا، ان کے وہ جو نمبر ہوتے ہیں پوائنٹس پورے نہیں ہو رہے تھے، ان کے کوئی ان کو سپانسر نہیں کر رہا تھا، کیا ان کا وہ جو میڈیکل کا ٹیسٹ تھا اس میں کوئی خرابی پیدا ہو گئی تھی، کیا ان کے پاس گھر نہیں تھے؟ اپنا گھر، میں اور آپ روتے ہیں نا، میرا گھر، میرا گھر، کب تک کرائے کے گھر میں رہوں گی؟ اتنا چھوٹا سا گھر، کب تک اے سی لگے گا؟ نہیں، اے سی تو ہے پر سینٹرل نہیں ہے، دو دو اے سی ہیں پر سینٹرل نہیں ہے۔ معذرت کرتے ہیں اگر کوئی آتا ہے، اصل میں نا آج کل تھوڑا سا یہ کہ آئندہ جب آپ آئیں گے نا پھر ہم سینٹرل اے سی لگا لیں گے، ہے نا؟ تو یعنی میں اور آپ جس چیز کو بہت شدت سے محسوس کرتے ہیں، میری اور آپ کی زبانوں پر وہ بات آتی ہے، ہم روتے ہیں۔ پاکستان جاتے ہیں تو کہتے ہیں اف اف اف، کیا گرمی ہے، کیا گرمی ہے۔ واپس آتے ہیں، پوچھتے ہیں کیسا رہا آپ کا وزٹ، بس کیا بتاؤں، اتنی گرمی تھی۔ اور وہاں آپ کے ساتھ سلوک کیا ہوتا ہے؟ ادھر دعوت، ادھر دعوت، ادھر نوکر، ادھر چاکر، کوئی کپڑے استری کر کے دے رہا ہے، کوئی آپ کو بلا رہا ہے۔ آپ لوگوں کو یہ نہیں بتاتے کہ وہاں پٹرول پمپ پر ہوتے ہیں، وہاں پہ پٹرول پمپ پہ جاب کرتے ہیں، آپ یہ نہیں بتاتے کہ وہاں پہ ہم کس مشکل میں ہوتے ہیں، وہاں ہم وہ کلف لگے کپڑے اور ہاتھ میں جو ہوتا ہے یہ کوچ کا بیگ اور ڈفرینٹ آئی فون اور کیا، یعنی ہماری چال ہی بدل جاتی ہے، ہمارا سٹائل ہی بدل جاتا ہے، اور ہم مطلب لوگوں کو ایک سٹے جو وے آف لیونگ اور جو اچھا سٹیٹس ہے، نیم برینڈ چیزیں ہیں، ہم وہاں کی اپنے رشتہ داروں کو، اپنے پیارے بہن بھائیوں کو ایک عجیب سی उनके दिलों के अंदर एक चीज़ डालकर आ जाते हैं, उनको वो शो ऑफ देते हैं जो कि एक्चुअली होता भी नहीं। वो परेशान रहते हैं, सोचते हैं कि अच्छा वहाँ तो लगता है दरख्तों में डॉलर लगते हैं, जहाँ असमा रहती है, जहाँ सईदा रहती है, वहाँ तो जन्नत है जन्नत, वहाँ तो दूध की नहरें बहती हैं। हम कहते हैं हमारे बच्चे, हम तो बस ये पानी की बोतल पीते हैं, ये पानी आपका पानी पी के बीमार हो जाते हैं। हम कहते हैं ये खाना नहीं हमारे बच्चे खाते, ना आजी रहती है, ना इनकसारी रहती है, ना हमें उनकी तकालीफ का एहसास होता है, और ना सही कॉपी उनको हम बता पाते हैं या बताते नहीं हैं। और रोते हैं तो किस बात पे रोते हैं कि अम्मी ने कहाँ शादी कर दी, किराए के घर में रहती हूँ। और याद रखें, मुझे और आपको बहुत संजीदगी से इस बात पे गौर करना चाहिए, आज मेरे और आपके ड्रीम्स क्या हैं, आज मेरी और आपकी ख्वाहिशात क्या हैं, आज मेरी और आपकी प्लानिंग क्या है, मेरी और आपकी दुआएं क्या हैं। मैं जब बातें करती हूँ सुबह से लेके शाम तक, तो मेरी बातों का कितना हिस्सा दुनिया के लिए है और कितना आखिरत के लिए है, मेरे जो आंसू निकलते हैं उसमें कितने शिकवे शिकायत और नशुकरी के होते हैं और कितने शुक्र गुजारी के होते हैं। मेरे और आपके बच्चे कहाँ पे हैं, मैंने और आपने अपने जिगर के टुकड़ों को कहाँ डाल दिया, मैं और आप किस चीज में मसरूफ है। आला तालीम, अच्छी तालीम का तस्वुर हमने क्या समझा था और क्या समझा है, क्या मैंने और आपने अपने बच्चों को तौहीद और आखिरत की लोरियां दी हैं, क्या मैंने और आपने उनके दिल में अल्लाह की मोहब्बत डाली है। आप घर जो है वो चेरीज लेकर आते हैं, बहुत मीठी, बहुत बड़ी, बहुत अच्छी, और बच्चे कहते हैं आई लव बाबा, आप तीन पिज़्ज़े ले आते हैं, हर तरह का एक पिज़्ज़ा। आपके बच्चे कहते हैं आई लव बाबा, कमरे दरवाज़ा खोलते कहते हैं स्मेल आ रही है, मामा क्या पिज़्ज़ा है, आई लव यू मामा। तो आप उस वक्त क्या ये कहते हैं कि बेटा आई लव अल्लाह, आई लव अल्लाह, अल्लाह ने ये तौफीक दी तो मैंने आपके लिए आज पिज़्ज़ा बना लिया, अल्लाह ने मुझे पैसे दिए तो मैं बेटा आपके लिए चेरीज ले आया। तो बच्चे मेरे और आपके गिर्द रहते हैं, मैं और आप वेस्ट की, दुनिया की, डॉलर की, वे ऑफ लिविंग की, स्टेटस की, और नेम ब्रांड चीज़ें जो है उसकी बात करते हैं। मैंने आपको अब कौन सा फ़ोन लेकर दिया है, आजकल कौन सा फ़ोन आ चुका है, आईफोन 8, आईफोन एक्स आ चुका है। तो अच्छा, तो मैं और आप बच्चे को खुश करना चाहते हैं तो हम वो लेके देते हैं ना, और जिस जिसके पास वो चीज़ें नहीं है ना, मेरे पास अगर ये 7 है ना तो मुझे लगता है कि नहीं अब ये जो है ना अब तो 8 आ चुका है, तो अब तो 8 आ चुका है। 7 होने पे मैं शुक्र गुजार नहीं हूँ, 8 के ना होने पर मेरे आंखों से आंसू बहते हैं। नाइकी के जूते नहीं हैं, नाइकी के जूते नहीं हैं, और मेरे पास जो कंप्यूटर है या लैपटॉप है, कौन सा लैपटॉप होना चाहिए, एप्पल का, एप्पल में भी फिर बहुत सी किस्में हैं, कौन सा वाला एप्पल में जो वो प्रो है, यानी यूथ हमारी, यानी वो 1500-1700 वाला नहीं चाहिए, 2700 वाला, और फिर उसके उसकी उसका कवर क्या होगा, फिर उसके अंदर मजीद उसके अंदर क्या क्या चीज़ें होंगी। लेकिन ये सारी चीज़ें मुझे और आपको अल्लाह ने दे दी, और हमारी यूथ जिसके मुंह में मैंने और आपने सोने के निवाले दिए हैं, आप उनको खुश करना चाहते हैं। मैंने ऐसे लोगों को देखा है कि 3-3 जॉब्स करते हैं, मैंने ऐसे लोगों को देखा है कि वो 3-3 जॉब्स करते हैं, लेकिन सवाल ये पैदा होता है कि वो लोग जो जॉब करते हैं तो वो क्यों करते हैं, अपने बच्चों को बेस्ट वे ऑफ लिविंग देने के लिए। वो क्यों करते हैं, अपने बच्चों को जो है वो दुनिया में आगे ही आगे बढ़ाने के लिए, और अगर हमें वो चीज़ें नहीं मिलती तो फिर हम क्या करते हैं कि मैं और आप रोते हैं, मेरी और आपकी आंखों से आंसू निकलते हैं। मेरे और आपके ड्रीम क्या हैं, मेरे और आपके गोल्स क्या हैं, जैसे आप मैं एक स्कूल की प्रिंसिपल भी रह चुकी और आजकल भी मैं दारुल ईमान इंस्टीट्यूट की प्रिंसिपल भी हूँ। तो आप पेरेंट्स का अगर इंटरव्यू करें ना या स्टूडेंट का इंटरव्यू करें ना, तो वो पूछते हैं कि अच्छा अगर मैं ये कुरान कोर्स कर लूँगी तो क्या मुझे जॉब मिल जाएगी। ये ठीक है कि अगर मैंने घर में घर बनाते हुए खिड़की बनाई है और मैं सोचती हूँ कि इसे मस्जिद में अजान होगी तो उसकी आवाज़ आएगी अजान की, तो हवा तो आएगी ही। जो मैंने कुरान का कोर्स करना है, डिग्री मेरे पास होगी, जॉब तो मिल ही जाएगी, लेकिन मेरा मकसद क्या है कि मुझे रब की रजा मिल जाए। ये मेरा होमवर्क है, मेरा होमवर्क है। खुद कुछ समझ कर ही हुआ हूँ मौजे दरिया का हरीफ, वरना मैं भी जानता हूँ आफियत साहिल में थी। तो मेरा और आपका हाल जो है वो क्या है, परेशान हूँ मेरे दिल की परेशानी नहीं जाती, बड़ी मुद्दत हुई इस घर की वीरानी नहीं जाती। और क्यों परेशान है, क्यों वीरान है दिल, इसलिए कि दुनिया की मोहब्बत, दुनिया की दौलत और मेरे और आपके ड्रीम्स के बच्चे को डॉक्टर बनाना है, बच्चे को आई में जो है स्पेशलिस्ट बनाना है, बेटी के लिए जो है इस तरह का रिश्ता चाहिए, ऐसा घर चाहिए। आइडियलिज्म का हम शिकार हैं, आइडियलिज्म का, इसलिए रिश्ते नहीं होते। ये नहीं कि रिश्ते नहीं हैं, रिश्ते मौजूद हैं। कद कितना होना चाहिए, 6 फुट लड़के का कद होना चाहिए, लड़की का कितना होना चाहिए, 5 फुट और 6 इंच होना चाहिए, क्योंकि मेरे बेटे का भी तो 6 फुट है ना। और रंगत गोरी होनी चाहिए और उसको कम अज़ कम MSc तो होना ही चाहिए ना, मास्टर होना चाहिए और साइंसेज होनी चाहिए। एक औरत को कुरानी क्लासेस लेती हूँ और लोगों की मदद भी कर देती हूँ कि अच्छा कोई बात करता है, मैं कहती हूँ हाँ फलां हो सकता है, ऐसा हो सकता है। तो एक औरत को मैंने किसी का रिश्ता बनाया तो उसने पूछा क्या उसके पास ड्राइविंग लाइसेंस भी है। मैंने कहा नहीं, उसके पास ड्राइविंग लाइसेंस तो नहीं है मेरा ख्याल है, हाँ नहीं है, मैंने पता किया नहीं है। अच्छा नहीं, मुझे नहीं ऐसी निकम्मी लड़की नहीं चाहिए जो ड्राइविंग लाइसेंस भी उसके पास नहीं है। हर चीज़ उस बच्ची के अंदर थी, ड्राइविंग लाइसेंस ना होने की वजह से रिश्ता नहीं किया। एक बेटी ने इसलिए रिश्ता नहीं किया कि लड़के का एक्सेंट जो है अमेरिकन नहीं है। एक बच्ची ने कहा, उसने तलाक ले ली, कि उसका स्टाइल मुझे पसंद नहीं है क्योंकि बालों का हेयर स्टाइल जो था और एक्सेंट मुझे अच्छा नहीं लगता। और इसी तरह जो है वो एक लड़की की माँ ने किसी बच्ची के लिए रिश्ते के लिए कहा, तो कहा ऐसी जगह मेरी बेटी रिश्ता करना चाहती है और मैं भी करना चाहती हूँ, सास ससुर उसके ना हो तो बेहतर है, और अगर हो तो साथ नहीं रहेगी, बहन भाई ज्यादा नहीं होने चाहिए। तो यानी और फिर ये कि ऐसी हो जैसी ये जो मूवियों में, ड्रामों में, मॉडलिंग में लड़कियां नजर आती हैं ना, तो यानी मैंने कहा कि फिर बना कर दी जा सकती है, रियल लाइफ में तो ऐसी लड़की नहीं मिल सकती जैसी ये है हम आपकी या आपके बेटे की जो है वो तलाश है। और सिर्फ बेटों का मसला नहीं है, लड़कियों का भी बहुत मसला है, लड़कियों की बहुत डिमांड है, ऐसे चाहिए, वैसे चाहिए, ये चाहिए, वो चाहिए। तो असल बात यह है, ये सारी बातों को मैं क्यों डिस्कस कर रही हूँ कि मेरे और मेरी और आपकी ख्वाहिशात क्या हैं, मैं और मेरे और आपके जो नौजवान हैं उनकी ख्वाहिशात कैसी हैं, और मेरी और आपकी ज़िंदगी का गोल क्या है, और वो असाबे कहफ जो थे उनकी ज़िंदगी का गोल क्या था, हालात क्या थे कि उस ज़माने में वहाँ पे जो था वो वक्त का जो बादशाह था वो तौहीद परस्त नहीं था, और वो क्या कर रहा था कि जो लोग एक अल्लाह को नहीं मानते थे वो उनको पकड़ता था, उन पर ज़ुल्म व सितम करता था और जबरन उनको कहता था कि आप अपने दीन को छोड़ दें। तो जब हालात बहुत सख्त हो गए तो मुफस्सरीन कहते हैं कि जैसे अपने इन हालात से जो मुशरिकाना माहौल था और बादशाह की जो सख्ती थी उसमें ये जो नौजवान थे ना, एक नौजवान उठ कर ना बाहर अपनी बस्ती से बाहर आकर बैठा, कहा कि अल्लाह ताला क्या करूं, हालात बड़े ख़राब हैं और मैं तेरा मुतीर बनना चाहता हूं, जो तुझ पर ईमान लाए हैं उसके मुताबिक ज़िंदगी बसर करना चाहता हूं। थोड़ी देर गुजरी तो एक और नौजवान भी वहां पे आ गया, थोड़ी देर गुजरी तो एक और नौजवान भी आ गया। अच्छा इस तरह थोड़े चंद नौजवान, ये फितिया का लफ्ज़ यहाँ पे कुरान ने इस्तेमाल किया है, जो 10 से कम थे, 5 से ज़्यादा थे, 10 से कम थे, चंद थे बस। तो अब डरते डरते आपस में एक दूसरे से बात नहीं कर रहे कि आप क्यों आए हैं तो मैं क्यों आया हूँ, फिर आपस में आहिस्ता आहिस्ता थोड़ा फिर कहा कि एक दूसरे से खैरियत पूछी तो पता चला कि सबका एक ही मसला है, और मसला क्या है کہ ایمان کی حفاظت کیسے کی جائے، اللہ کی بندگی کیسے کی جائے، اللہ کی اطاعت کیسے کی جائے، اور جو وقت کا بادشاہ ہے جو جبرن اسلام سے دین سے روک رہا ہے تو اس سے کیسے بچا جائے۔ تو اس لیے وہاں سے اپنی بستی سے تو نکل آئے، وہاں پہ وہ اکٹھے ہوئے اور ان کا ایک ہی مسئلہ تھا۔ میں اور آپ جب بھی ملتے ہیں بات کرتے ہیں تو کہتے ہیں سیل کہاں لگی ہے، سیل کہاں لگی ہے، اور گروسری کہاں اچھی ہو سکتی ہے، کینیڈا کے لیے میں کیسے اپلائی کر سکتی ہوں، آپ نے اپنے فلاں کو کیسے بلا لیا ہے، اور یعنی غلط طریقوں سے کسی سے کسی کی شادی بھی نہیں ہوتی، غلط پیپر بنا کر لوگ جو ہے وہ آ جاتے ہیں۔ اور میں نے اور آپ نے ایسی دین کی دھجیاں اڑائی ہیں، ایسی قرآنی آیات کا مذاق اڑایا ہے، اور ایسی باتوں پہ میں اور آپ آنسو بہاتے ہیں جس پہ صحابہ صحابیات نے آنسو نہیں بہائے تھے۔ تو اب یہ بچے جو ہیں پریشان ہیں کہ اپنے ایمان کو کیسے بچائیں۔ تو یاد رکھیے، دین کا راستہ، ایمان کا راستہ، یہ مشکلات کا راستہ ہے۔ اللہ رب العزت نے دنیا کو ڈیزائن ہی ایسے کیا ہے کہ آپ کو آزمایا جائے گا، مجھے آزمایا جائے گا۔ میں اور آپ کیا کہتے ہیں، زندگی میری بڑی مشکل ہے، میرے حالات بڑے تنگ ہیں، میں بڑی پریشانی میں ہوں، اور آپ اپنے آپ سے نالا رہتے ہیں۔ بہت سے لوگ ڈپریشن میں چلے جاتے ہیں، کہتے ہیں کہ والدین کے گھر تھی تو معاشی لحاظ سے بڑا مسئلہ تھا، اور میرا بھائی اچھا نہیں تھا، یا میری ماں فوت ہو گئی تھی، سٹیپ مدر بڑی سخت تھی، یا یہ کہ میرا باپ بڑا سخت تھا، یا ددھیال والے اچھے نہیں تھے۔ اچھا پھر جب رشتے ہوئے تو میرا شوہر اچھا نہ نکلا، اور اچھا پھر کیا ہوا، اللہ نے اولاد ہی نہ دی، اولاد نہ دی تو شادی کے چند ہی دنوں بعد جو تھے، ہر تھوڑے دنوں میں کہا جاتا تھا کہ تمہارے شوہر کی ہم شادی کر دیں گے، یہ عورت جو ہے یہ بابرکت نہیں ہے۔ ایک عورت جو تھی جب کہتی ہے میری شادی ہوئی، شادی کے چند دن بعد ہی میرا شوہر بیمار ہو گیا، اس کی جاب چھوٹ گئی، میری ساس نے کہا کہ یہ جو عورت ہے یہ منحوس ہے، جو میرے گھر میں آئی ہے یہ لڑکی منحوس ہے۔ پھر کیا ہوا کہ کچھ دنوں کے بعد جو تھا، یعنی ایک اور عورت کہنے لگی کہ میری شادی کے کچھ عرصے بعد جو تھا میرے شوہر فوت ہو گیا، میرے سسرال والوں نے مجھے دھکے دے کے گھر سے باہر نکال دیا، انہوں نے کہا کہ تم بہت منحوس ہو، تمہاری وجہ سے ہمارا بیٹا جو ہے وہ مر گیا ہے۔ پھر ایک عورت کہنے لگی کہ میری شادی کے کچھ دنوں بعد مجھ سے پوچھتے تھے تم پریگننٹ ہوئی ہو کہ نہیں، تم پریگننٹ ہوئی ہو کہ نہیں، اور پھر کہنے لگے کہ ہم اپنے اس کی دوسری، کہتی میری نندیں، میرا شوہر، میں ڈپریشن میں چلی گئی، میں دن رات دعائیں مانگتی تھی، میری ماں دعائیں مانگتی تھی، میرا باپ دعائیں مانگتا تھا۔ میری اپنی ایک اسٹوڈنٹ ہے، وہ کہتی ہے کہ آپ کی قرآن کلاسز میں آئی، 10 سال بعد اللہ نے مجھے اولاد دی، اور میں بہت سخت تکلیفوں سے وہ گزری، اور بھی بہت سے لوگ، کوئی 5 کوئی 3۔ تو اچھا کچھ لوگ کہتے ہیں کہ میری جو جب اولاد ہوئی نا تو اس سے بڑی سخت میری آزمائش ہوئی، مطلب جن کی اولاد نہیں ہے وہ کتنے سکھ میں ہیں۔ ایک عورت میرے پاس آئی کہنے لگی کہ میرے جو والد تھے ان کا قتل ہو گیا، میری ماں ہمیں لے کر باہر آ گئی، بڑے سخت ٹیچر میں حالات سے گزری، اور میں نے ٹرک چلانا شروع کیا، وہ ٹرک چلاتی تھی۔ کہنے لگی کہ پھر میری جو بچیاں تھیں، میں نے دیکھا کہ ان کا لباس اچھا نہیں ہے، تو کبھی اکیلی تھی، شوہر سے طلاق ہو گئی، جو مسائل تھے، تو میں نے بچی کو نا جیسے کبھی کبھی مار دیتی تھی، جیسے تھپڑ لگا دیتے ہیں، تو بچی نے کیا کیا، بچی نے پولیس کال کر دی۔ کہنے لگی کہ پولیس کال کی اور بچی مجھ سے چھین لی ہے نا۔ میری جیسے ایسی کلاس کا ٹائم تھا، میں کلاس شروع کرنے والی تھی، وہ جو زاروں کتار رو رہی تھی کہ پولیس نے بیٹی چھین لی ہے، میں اور میں کتنے کلومیٹر تک نا اس کے پاس بھی نہیں جا سکتی جہاں پہ وہ رہتی ہے، تو آپ میری مدد کریں، کورٹ میں کیس چل رہا ہے، اور بچی بوائے فرینڈ سے ملتی ہے اور وہ اچھا لڑکا نہیں ہے، اور میں اس کو سمجھاتی تھی، بتاتی تھی۔ تو اب جو مسئلہ کیا ہے کہ جو ہے وہ مجھے نا کورٹ نے کچھ سزا دی ہے، میں اپنی بچی کو مار نہیں سکتی، کیونکہ آپ کو پتہ ہے باہر کے ممالک میں بچے اسٹیٹ کے ہیں، وہ ان کو فنڈنگ دیتے ہیں وہ، اور یہاں پہ جو حالات چیزیں سب۔ تو کہنے لگی کہ کیا میں آپ کے پاس ولنٹیئر آورز کرنا چاہتی ہوں، تو میں نے اس وقت کہا کہ یہاں پہ تو میرے پاس اویلیبل، کہنے لگی میں آپ کے گھر میں آ کے آپ کی صفائی کر دیا کروں، آپ کے کپڑے دھو دیے، کام کر دوں، تو آپ بس مجھے، چونکہ آپ اس چیز کی پریزیڈنٹ ہیں تو آپ مجھے جو ہے آپ مجھے نا وہ سرٹیفکیٹ دے دیں ولنٹیئر آور کا۔ تو مجھے کورٹ نے کچھ سزا دی ہے، اور ٹیچر میری زندگی اتنی سخت ہے، اتنی مشکل میں، آپ تصور بھی نہیں کر سکتی۔ तो मैंने उसके कहा कि आवर्स जो है मैं आपका उसका इंतज़ाम कर दूंगी, लेकिन मुझे घर में अपने कामों के लिए ज़रूरत नहीं है, लेकिन मैं कर दूंगी ताकि आपको वो मिल जाए। और इस तरह तो इसी तरह एक औरत आई और वो कहने लगी कि टीचर आप मेरी कुछ मदद कर सकती हैं, क्योंकि मेरी जो बेटी है उसकी अच्छे लोगों से दोस्ती नहीं है और उसने हिजाब उतार दिया है, और पुलिस को उसने कॉल कर दी थी, और पुलिस जब घर आई तो मेरी बेटी ने कहा कि ये मेरे वालदैन मुझसे ज़बरदस्ती नमाज़ पढ़वाते हैं और मेरा स्काफ, इन्होंने मुझे ज़बरदस्ती स्काफ पहनाया है और मैं नहीं पहनना चाहती। तो फिर पुलिस जो थी वो उसको ले गई और अब अभी हम कुछ दिन के लिए उससे मिल नहीं सकते, तो आप मेरी क्या मदद कर सकती हैं। तो बहरहाल उस बच्ची की काउंसलिंग की और उस पेरेंट्स की काउंसलिंग की और उसको जो भी मसाइल, तो यानी बात ये नहीं है कि एक मुश्किल, औलाद है तो मुश्किल, औलाद नहीं है तो मुश्किल, और स्पेशली आज के इस दौर में बच्चों की तरबियत, नौजवानों की तरबियत, ये मेरे और आपके लिए एक चैलेंज है। बात ये नहीं है कि मेरे और आपका वे ऑफ लिविंग क्या है, स्टेटस क्या है। हम में से अब हर कोई अपने बच्चे को सोने का निवाला ही देता है। बाहर की दुनिया में हर बंदा ऑर्गेनिक चीज़ें, अच्छी चीज़ें, उनकी पसंद की चीज़ें, बेस्ट चीज़ें मैं और आप बच्चों को फराहम करते हैं। इसके बावजूद बच्चे जो है डिप्रेशन में हैं, पीयर प्रेशर जो है उससे वो मुतासिर होते हैं, बच्चे पढ़ाई नहीं कर रहे। हाई स्कूल से जो बच्चा बच जाएगा ना, उस तो वो यूनिवर्सिटी की पढ़ाई करेगा ना, तो हाई स्कूल में बहुत से बच्चे जो है वो ढह जाते हैं गलत चीज़ों में, ड्रग्स में, गलत दोस्ती में, गर्लफ्रेंड बॉयफ्रेंड, और उनके बहुत से प्रॉब्लम्स। और मसला क्या है कि घर का माहौल और बाहर का माहौल, उसमें जो है बहुत तजाद है, बहुत कंट्राडिक्शन है, और हमने आज के दौर के चैलेंजेस को समझा ही नहीं है। हम कुछ कहते हैं और वहाँ पे कुछ हालात हैं। जब वो बाहर जाते हैं तो उनको डार्लिंग और हनी और लवली और माई स्वीटी, और वो कुछ भी करते हैं तो उनको थपकी और शाबाश और सब कुछ, और हम उनको जो घूरी लगाते हैं और उनसे चीज़ों को छीनते हैं और उनको थप्पड़ लगाते हैं और उनको बुरा भला कहते हैं, बहुत नाफरमान हो तुम, तुम्हें तो मैं आग कर देती हूँ, मैं तुम्हें आग कर दूंगा, तुम्हें घर से निकाल देना है। और बाज़ औक़ात लिबास कोई अच्छा बच्ची नहीं पहनती तो यहाँ तक भी अखबारों में आया कि कत्ल कर दिया, वालदैन ने कत्ल कर दिया, यहाँ तक भी आया कि उसको घर से किसी ने निकाल दिया, यहाँ तक भी आया कि यानी ज़बरदस्ती हम उनके साथ उनको करना चाहते हैं। और बहुत से घरों में शोहर बीवी को ब्लेम करते हैं कि तुमने अच्छी तरबियत नहीं की, बहुत सी बीवियाँ शोहर को ब्लेम करती हैं कि शोहर ने मेरा साथ नहीं दिया। तो आज अपनी यूथ, अपने नौजवान, हमारे बच्चे जो मेरी और आपकी आंखों की ठंडक बनने चाहिए थे और मेरी और आपकी आंखों की ठंडक नहीं है, मेरे और आपकी आंखों के आंसू हैं। इतना सुख होने के बावजूद मैं और आप रोते हैं और परेशान हैं कि क्या करें, बच्चे सुनते नहीं हैं, बच्चे मानते नहीं हैं, बच्चे पढ़ते नहीं हैं, बच्चे शादी करना नहीं चाहते, बच्चे जो है वो जॉब करना नहीं चाहते, बच्चे लेटे हुए हैं, बच्चे जो है वो दरवाज़ा बंद करके रहते हैं, खाना पका के रखते हैं, बच्चे खाना नहीं खाना चाहते। बच्चे बहुत अच्छे हैं, मैं आपको एक बात बताऊँ, बच्चे बहुत अच्छे हैं, लेकिन मैंने और आपने बच्चों को समझा नहीं है, उनके प्रॉब्लम्स को समझा नहीं है। मेरे और आपके बच्चों के दरमियान जो हमारे, मेरा और आपका मसला क्या है कि कम्युनिकेशन गैप है। हम उनके जूते में पाँव रख कर, यानी किसी के शूज़ में जब अपने पाँव को रखते हैं तो उनके प्रॉब्लम समझ आते हैं। हम पीछे से पढ़ कर आए थे यहाँ का माहौल क्या है, यहाँ किस तरीके से उनकी उठान हो रही है, ये मेरी और आपकी जब समझ में आता नहीं है तो हम समझते हैं कि पाकिस्तान के एक गाँव के अंदर बैठ कर जैसे बच्चे को डील किया जाता है ना, वहाँ बैठ कर डील हम यहाँ पे कर रहे हैं, ये मेरी और आपकी भूल है। हमें यहाँ के माहौल को समझते हुए फिर बच्चों को जो है वो डील करना है। और दूसरी, आप लोग ये कहते हैं, मैं भी ये कहती हूँ, हम ये कहते हैं सर मगरिब की दुनिया में रह रहे हैं ना, माहौल अच्छा नहीं है ना, इसलिए जो है ये मसाइल है। तो आप मुझे बताएं कि असहाबे कहफ जो थे उनका माहौल तो बड़ा ख़राब था, बहुत सख्ती में थे, बहुत परेशानी में थे, इसलिए तो वो जो थे वो उन्होंने अपनी जो बस्ती थी, अपना घर था, अपना वतन था, वो जो गांव था उसको छोड़ा और उन्होंने एक पहाड़ में आकर, फिर वो चारों पांचों सात जो लोग थे ना वहाँ से उठे और उसके बाद जो थे ना उन्होंने बाहर जाकर जो थी ना पनाह ले ली। और वो पनाह कहाँ ली, कहफ में, एक गार में पनाह ली। अच्छा, वो जो बातें कर रहे थे वो ये बातें नहीं कर रहे थे कि अम्मी अबू ने आईफोन नहीं लेकर दिया, बाज बच्चे इसलिए नाराज हैं गाड़ी नहीं लेकर दी, बाज बच्चे इसलिए नाराज हैं कि नेम ब्रांड चीजें नहीं लेकर देते, बाज बच्चे इसलिए नाराज हैं कि ओन हाउस नहीं है, मेरा अपना कमरा नहीं है, मेरी अपनी चीजें नहीं है। उनका रोना ये नहीं था, ना उनका ये ड्रीम था, ना उनका रोना था। और उनका रोना क्या था, हमारा ईमान जो है ना वो खतरे में है, हम अल्लाह की इबादत और बंदगी जो है वो कैसे करें। फ़क़ालू, बस उन्होंने कहा रब्बना, ए हमारे रब। अब देखें कि उनका अल्लाह से ताल्लुक कैसा था, जब ईमान खतरे में पड़ा तो अल्लाह ताला को मुखातिब किया, ए हमारे रब, आतीना, दे दे हमको, जमा का सिगा है। चंद बच्चे थे लेकिन मिलकर उनकी आवाज़ एक थी, उनका गोल एक था, उनका ड्रीम एक था, और वो क्या था, दे दे हमको मिल्लत उनका अपने पास से, खास अपनी अनायत से, कि आज हमारा ईमान बच सकता है, आज हम अच्छे मुसलमान हो सकते हैं, अगर आज अपनी तेरी बंदगी कर सकते हैं, आज अगर हम जो है इस दुनिया में रहते हुए जो है वो तेरी इबादत कर सकते हैं, तो खालिस तेरी ब्लेसिंग होगी, खालिस तेरी अनायत होगी। मैं और आप क्या कहते हैं, मैंने अपने बच्चों की अच्छी तरबियत की है मेरी वजह से, मस्जिद का इमाम कहते हैं मेरी वजह से, टीचर कहता है मेरी वजह से, लेकिन वो क्या कहते थे कि ऐतीना, और ऑर्डर का सीगा, दे दे हमको, बस दे दे। जैसे बच्चा नहीं है, रो रहा है और माँ के पाँव पकड़ रहा है और गोद पकड़ रहा है और कह रहा है मामा बस दे दे ना, मामा बस मुझे अब दे दे, मुझे बस यही चाहिए, एड़ियां रगड़ता है, उनका ये स्टाइल था, अल्लाह मुझे हमें दे दे। कैसी उनकी दिल की धड़कन थी, कैसी उनकी तड़प थी, कैसा उनका शौक था, कितनी उनको फिक्र थी। क्या मेरे और आपके अंदर भी ये आग लगी है? क्योंकि जो जग में होता है वो गिलास में आता है, जो कुएं में होता है वो डोल में आता है। तो माँ बाप के अंदर जो चीज होगी तो बच्चों में आएगी ना। कितना मैं और आप तड़पे हैं, कितना मैं और आप रोए हैं, कितना मैंने और आपने अपने ईमान की हिफाजत की है, कितनी मुझे और आपको फिक्र होती है। जब बच्चों को नेक बनाना चाहते हैं तो तहज्जुद में उठकर वालदैन दुआएं मांगा करते हैं, जब बच्चों को फराइज का पाबंद बनाना हो नवाफिल वालदैन फिर अदा करते हैं, ये नहीं कि फराइज भी अदा नहीं कर रहे। इमाम अबू हनीफा रहमतुल्लाह अलैह के बारे में आता है कि एक दफा किसी ने पूछा कि मेरा ये जो कपड़ा है ना, इस पर परिंदे ने बीट कर दी है, और मैंने उसको, वो सूख गई, मैंने उसको जो है सूखने के बाद उसको झाड़ा तो वो गिर गई, तो मेरा वो कपड़ा जो था उस पर निशान तो था लेकिन मैंने उसको धो नहीं सका था, तो मैंने नमाज पढ़ ली थी तो जो भी इबादत की थी, तो क्या मेरा वो कबूल हो गई, क्या मेरा वो कपड़ा पाक हो गया? कहा कि हाँ, अगर वो उतर गई थी और वो झड़ गई थी और वो साफ हो गया था तो वो नमाज हो या इबादत तुम्हारी हो गई। फिर कुछ अरसे बाद किसी ने देखा कि समंदर के किनारे, दरिया या नहर के किनारे बैठे हुए अपना कपड़ा धो रहे हैं, पूछा कि हजरत आप ये क्या कर रहे हैं? कहा कि इस तरह किसी ने, वो परिंदे ने कर दिया था तो उसको धो रहा हूँ। कहा कि आपने तो कहा था कि ऐसे इबादत हो जाती है अगर वो सूख जाए, उतर जाए। कहा वो फतवा था, ये तकवा है। एक है रुखसत और एक है अजीमत। जब वालदैन रुखसतों पे होंगे तो बच्चे फिर जो है रुखसत से कम के दर्जे पे आएंगे ना। हम हर चीज पर एंड पे जाते हैं, जब नमाज बिल्कुल उसका आखिरी वक्त रह जाता है तो कहते हैं अच्छा अब हम भी पढ़ लें, जब खुद पढ़े ही नहीं है तो बच्चों को कैसे कहेंगे। अव्वल वक्त में जब नमाज को पढ़ेंगे, सही वक्त में पढ़ेंगे, तो उसके बाद बच्चों को भी जो है उनका भी दरवाजा नॉक करेंगे ना। जब खुद हलाल की फिक्र होगी तो फिर बच्चों को भी पता होगा कि ये चीज जो है मुझे करनी है। जब खुद सतर का ख्याल रखेंगे, जब दूसरों के हकूक देंगे, जब अल्लाह के आगे रोएंगे, अल्लाह के लिए सजदा करेंगे, जब अपना टाइम क्या कैसे गुजरता है, बच्चों को छोड़ा, शौहर जॉब पर गए, फिर उसके बाद मैंने और आपने ना फोन किया, अच्छा तो वो साथ वाली का पता चला कि उसके घर से उसके बच्चे बाहर गली में खेलते रहते हैं, कोई तरबियत नहीं की उसने अपने बच्चों की ना। उसकी बेटी इतनी बड़ी होगी, कुरान तक नहीं पढ़ा उसने, उसके माँ बाप आए हुए आजकल लगता है इतने पढ़े पढ़े लिखे नहीं है, तालीम याफ्ता नहीं है। अच्छा वो जो रिश्ता बता रही थी ना, उसका वो रिश्ता भी फिर नहीं हुआ, तो इधर की बात उधर की बात, इधर की चुगली उधर की चुगली, और बाज़ औक़ात हम लान और तान करते हैं, हम्ज़ और लम्ज़ में मुब्तला हो जाते हैं, दूसरों की बातें करते हैं। कितने लोग हैं जो फ़ोन करके ये पूछते हैं एक दूसरे से कि नमाज़ों का क्या हाल रहा, कल कोई नमाज़ कज़ा तो नहीं हुई थी, आख साल पूरा होता है तो हम कहते हैं जी अब बर्थडे मनानी है। कभी मैंने और आपने ये सोचा कि पूरे साल में कौन खुशकिस्मत है जिसकी कभी कोई फ़र्ज नमाज कज़ा नहीं हुई? आपस में एक दूसरे से पूछते हैं कि अच्छा कोई आपसे नाराज तो नहीं है? मैं और आप जब दूसरे से मिलते हैं तो पूछते हैं कि अच्छा ये इतनी चूड़ियाँ आपके पास कहाँ से आ गई, अच्छा ये वाइट गोल्ड आपने कहाँ से ले लिया, अच्छा ये कड़ा भी आपने ले लिया कैसे लिया? कहती है कि अच्छा फिर शोहर को ये किया, मैंने शोहर को वो कहा, फिर पैसे मैं छुपा के भी रखती थी, फिर मैंने कहा कि खबरदार जो तुमने अपनी वालदा को पैसे भेजे, फिर मेरा घर में मैंने रोज़ लड़ाई डाली, पर फिर कड़ा लेके ही दिया ना, लेके ना देता तो फिर और क्या करता। कहती हूँ अच्छा आज से जाके मैंने भी कहना शुरू किया कि मुझे भी पॉकेट मनी आपने देनी है। वो कहते हैं कि नहीं बेगम सब कुछ तुम्हारा है। मैं कहती हूँ हाँ ये सब फ्रॉड मैंने भी देखा है, मुझे अपने पैसे चाहिए। वो कहता है कि बेगम मेरा तेरा कोई अलग है, अकाउंट तो एक ही है। मैं और आप कहते हैं कि नहीं नहीं बस मुझे अलग, मुझे वो शोर मनाता रहता है और कहता है कि नहीं, तो मैं कहती रहती हूँ कि अपने चाहिए मुझे, अपने अपना चाहिए। और फिर उसके बाद आखिर 10 साल की मेहनत के बाद, कोई 5 साल की मेहनत के बाद, कोई पहले दिन, बाज़ लोग तो अब निकाह के साथ ही लिखवा लेते हैं, बहुत अक्लमंद हो गए हम आज के दौर के लोग, बच्चे हमारे अहद के चलाक हो गए, बच्चे हमारे अहद के चलाक हो गए, दिन की रोशनी में जुगनू को पकड़ने की जिद करें। तो जब दिन की रोशनी में जुगनू को पकड़ेंगे तो फिर तलाकें तो होंगी, क्योंकि जुगनू की रोशनी दिन में नहीं नजर आती। हादसे से बड़ा सानहा ये हुआ, हादसे से बड़ा सानहा ये हुआ, लोग ठहरे नहीं हादसा देखकर। तो आज हम बेटी को उसकी शादी को कामयाब करने के लिए शुरू में ही लिखवा लेते हैं ये चीज़ें होंगी और इतनी पॉकेट मनी भी होगी, और फिर हम कहते अलग रहेगी और फिर ऐसे होगा और फिर वैसे होगा, और हम समझते हैं कि अब मेरी बेटी खुश रहेगी। ऐसे शादियां नहीं निपटी, ऐसे जिंदगियां कामयाब नहीं होती, अल्लाह के सुपुर्द मामलात किए जाते हैं। बेटी को भेजते हैं ना साथ ही उसके पर्स में फ़ोन भी डाल देते हैं, फिर फ़ोन करके पूछते हैं अच्छा तो फिर क्या हुआ, अच्छा तो फिर क्या मियाँ ने क्या फिर तुम्हारी मुंह दिखाई में दिया, अच्छा तो फिर सास ने कैसा इस्तकबाल किया। फिर वो कभी अलमारी में जाकर फ़ोन करती है, क्योंकि शुरू शुरू में फ़ोन तो नहीं कर सकती, कभी वो बाथरूम में जाकर खबर देती है, और हम कहते हैं कि साथ साथ खबर लेती हूँ, साथ साथ उसको जो है डिक्टेशन देती हूँ। कभी बहन देती है और कभी माँ देती है। रिश्ते वही निपटते हैं जब बच्चे अल्लाह के सुपुर्द कर दिए जाए, बेटियों को जब ब्याह जाए फिर उनको अल्लाह के हवाले किया जाए। जैसे मूसा अलैहिस्सलाम की माँ ने जब बेटे को बहाया था समंदर की लहरों में, तो अल्लाह के सपोर्ट किया था और अल्लाह उसको वापस लौटाया था अल्लाह ने उसको। तो मेरे और आपके झगड़े और मसाइल और परेशानियाँ और बच्चों की तरबियत और असाबे कहफ की तरह के नौजवान आज मुझे और आपको क्यों नहीं मिल रहे, मेरी और आपकी गोदों में पैदा क्यों नहीं हो रहे? अबू बकर भी नाम रख दिया, सिद्दीक भी रख दिया, उमर भी रख दिया, फारूक भी रख दिया, लेकिन मैंने और आपने वो लोरियाँ नहीं दी, मैंने और आपने वो तरबियत नहीं की, मैंने और आपने वो काम नहीं किया जो मेरे और आपके ज़िम्मे था। तो असाबे कहफ जो थे उन्होंने क्या किया था, उन्होंने कहा था ए रब रब्बना आतिना मिन लदुनका रहमा, ए हमारे रब हम पर अपनी रहमत नाजिल कर दे। और रहमत क्या थी कि ईमान पर मौत आए, रहमत क्या थी तेरी बंदगी में मौत आए, रहमत क्या थी कि तेरी नाफरमानी नहीं करना चाहते, बादशाह बड़ा जालिम है, और उन्होंने घर छोड़ दिए थे। आज मेरे और आपके बच्चे भी घर छोड़ते हैं, बहुत सी लड़कियां भी अपने शौहर का घर छोड़ देती हैं। अलग क्यों नहीं किया, पॉकेट मनी क्यों नहीं दी, गाड़ी लेकर क्यों नहीं दी, जेवर ले क्यों नहीं दिया, मेरे मुतालबात पूरे क्यों नहीं किए? और वालदैन भी कहते हैं कि आ जा बेटी आ जा तेनू सीने ना लाला, ये नहीं कहते कि ये गलत बात है, अल्लाह बेटा तेरा दिन बदलेगा, अल्लाह तुझे तेरे घर में खुशियां देगा। कनात कर, अपने शौहर का साथ दे, तो आज बात क्या है कि रिवर्स गियर लगा रहे हैं मैं और आप. तो उन्होंने, उनको ईमान की फिक्र थी, उनको अल्लाह की फिक्र थी, मुझे और आपको दुनिया की फिक्र है. उनको आखिरत की फिक्र थी, मुझे दुनिया की फिक्र है. और दूसरी बात उन्होंने क्या कही, वहय्यि लना मिन अम्रिना रशदा. और ऐ हमारे रब, हमारे काम के लिए आसानी पैदा कर दे. हय्यि जो होता है, जैसे किसी काम के लिए मुमकिना सहूलत पैदा कर दी जाए, जो भी उसके वसाइल और असबाब है ना, उसको दिए जाएं. और रुश्द एक है कुरान में हदायत का लफ्ज़, हदायत का जो अगला दर्जा है वो रुश्द है. याद रहेगी ये बात, एक है हदायत और एक है रुश्द, एक है हदायत और एक है रुश्द. तो रुश्द, हदायत का मतलब है कि आप जो है, अच्छा एक है जैसे आप गाड़ी आपने हाईवे पे चलानी शुरू की और आप बस हाईवे पे चल रहे हैं. रुश्द क्या है कि बगैर किसी हीलो हुज्जत के, जो भी रास्ते की रुकावटें हैं उसके बाद हाईवे पे चलते रहना यहाँ तक कि अपनी मंजिल पर पहुँच जाएं. तो हदायत ये है कि रहनुमाई मिल गई, सीधे रास्ते की तरफ पता चल गया. और रुश्द क्या है कि अल्लाह को अपना जब रब माना था, तो माना है तो अल्लाह की अतात करना. और रुश्द क्या है, अतात करते रहना यहाँ के, फिर जो है ना वो रूह जो है वो जिस्म से जुदा हो जाए. प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को अपना हादी और रहनुमा माना है. हम ईमान लाते हैं ना, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, कलमे के दो हिस्से हैं ना. तो जो दूसरा हिस्सा है फिर क्या है कि आपको ऐसा रोल मॉडल बनाया कि सीरत पे अमल कीजिए, कट जाएगी खुद ही पैरों में जो हालात के जंजीर पड़ी है. लेकिन मैं और आप कहते हैं डेथ के मौके पे भी कि मजबूरी थी इसलिए फिर साता किया, सातवां किया, फिर दसवां किया, फिर चालीसवां किया. और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के प्यारे चचा फौत हुए, उनकी प्यारी चचा, प्यारे चचा हज़रत हमज़ा वो फौत हुए रदी अल्लाह अन्हुम. फिर हज़रत खदीजा रदी अल्लाह अन्हा फौत हुईं. फिर आपकी ज़िंदगी में आपकी तीन बेटियां फौत हुईं. आपने किसी भी डेथ पर, जो अपने प्यारों की डेथ थी, किसी भी डेथ पर कोई बरसी नहीं मनाई, कोई सातवां दसवां और चालीसवां नहीं किया, ना सहाबा साहबियात ने किया. लेकिन मैं और आप आज देखें कि हिंदुआना रस्में और दुनिया की रस्में, ख़ानदान की रस्में, और फिर डरते हैं. और आजकल तो डेथ को ऐसे सेलिब्रेट किया जाता है जैसे कि शादी ब्याह की तकरीब, बुफे सिस्टम होता है, बकायदा अच्छे जोड़े, कपड़े, मेकअप, सब कुछ, और दुनियादारी की बातें होती हैं, सोग कहीं नज़र नहीं आता. और सोग सिर्फ तीन दिन है ना, सोग सिर्फ तीन दिन है. तो असल बात क्या है मेरे और आपके मसाइल के, मैंने और आपने ये समझा था कि सिर्फ कलमा पढ़ना है और अमल नहीं करना. अगर सिर्फ कलमा पढ़ने पर जन्नत मिलती तो खुदा की कसम मक्का का हर शख्स कलमा पढ़ लेता. वो क्या कहते थे, वो यही तो कहते थे ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कुछ आप हमारी माने, कुछ हम आपकी मानते हैं. अगर उनको पता होता ना कि आज के मुसलमानों की तरह सिर्फ कलमा पढ़ना है, मईशत जो है हमने मगरिब से लेनी है, मुआशरत हमने हिंदुओं से लेनी है, और पैसे का इंतज़ाम हिंदू बनिया या यहूदी हमने उनसे लेना है, यानी मुख्तलिफ चीज़ें मुख्तलिफ मज़मों से लेनी है, फिर तो कुछ मुश्किल ही नहीं थी. वो कहते थे बस आप हमारे बुतों को बुरा मत कहें, कुछ हमारी मान लें. लेकिन कुरान में आयतें नाजिल हो गई कि आप ये कह दीजिए लकुम दीनुकुम वलिया दीन, तुम्हारे लिए तुम्हारा दीन, मेरे लिए मेरा दीन, कि दीन में कोई कंप्रोमाइज नहीं है. लेकिन आज मैंने और आपने अपने बच्चों को अच्छे रोल मॉडल नहीं दिए. और बच्चा जब आंख खोलता है तो अपने घर वालों को देखता है. मेरी एक दोस्त बता रही थी कि हमारा, कहती छुट्टी गई और मेरा एक मुलाजिम था अहद, बच्चा मेरा बोलता नहीं था. कहने लगी कि मैंने जितने दिन वहाँ पे रही, अहद ये कर दो, अहद इधर आ जाओ, अहद वहाँ जाओ. कहती जब मेरा बच्चा बोलने लगा तो उसने सबसे पहले अहद कहा, अहद. मेरी कुरान की क्लास होती थी और एक औरत अपने बच्चे बेटे को लेकर आती थी, छोटा सा बच्चा था उसका, और मैं स्टार्ट जैसे करती थी ना, सूरत फातिहा से थोड़ी सी वो अल्लाह की हमद की, फिर वो रब्बी शराहली सदरी दुआ, बच्चे ने सबसे पहले वो दुआ जबानी सुनाई. बहुत छोटी उम्र में उसने جو بچے قرآن کی محفلوں میں آتے ہیں، ذکر کی محفلوں میں آتے ہیں، یا ماں باپ کو قرآن کی تلاوت کرتے ہوئے سنتے ہیں، تو وہ کیا کرتے ہیں؟ اسی سے ابتدا کرتے ہیں. بی بی مریم جمیلہ کے مسلمان ہونے کی ایک بڑی وجہ کیا تھی پتہ ہے آپ کو؟ اصل وجہ کیا تھی؟ اگر کسی نے ان کی مریم جمیلہ، انہوں نے بہت سا لکھا ہے، اور وہ امریکہ سے ہجرت کر کے وہ پاکستان گئی تھیں، کہتی ہیں کہ ہمارا ایک ملازم تھا جو کہ مسلمان تھا. کہتی ہیں وہ سارے کام کرنے کے بعد جو ہم نے ان کو جگہ دی ہوئی تھی، اور وہ پیچھے بیٹھ کر اپنے کمرے میں قرآن کی تلاوت کیا کرتا تھا. کہتی ہیں کبھی کبھی میں کھیلتے کودتے جب باہر صحن میں چلی جاتی تو اس کی وہ جو آواز تھی وہ میرے کانوں میں رس گھولتی، اور میں سوچتی کہ یہ جو یہ میوزک بھی نہیں ہے، یہ کیا چیز ہے جو کہ یہ پڑھتے ہیں. کہنے لگی وہ مجھے اتنی اچھی لگتی کہ میں ان سے میں نے ان سے پوچھا کہ یہ کیا ہے، اور پھر آہستہ آہستہ میں ان سے ملنے لگی. پھر اس نے بتایا کہ میں مسلمان ہوں، یہ میری ہولی بک ہے. تو کہتی کہ میں نے پھر روٹین جیسے میری تھی کہ میں وہ سنوں، اور جیسے مجھے اس کی تلاش تھی، میری روح کو اس کی تلاش تھی، مجھے اس سے سکون ملتا تھا. کہنے لگی پھر میں نے لوگوں سے قرآن پوچھا جو بھی تھے مسلمان، کسی کے پاس مجھے قرآن نہیں ملا. کہتی پھر میں ایک کباڑیے کی دکان پر تھی، میں وہاں سے بھی کتابیں خرید کر لیتی تھی، تو کباڑیے کے پاس سے مجھے قرآن ملا، اور میں نے اس کو پڑھا، اور پھر وہ مسلمان ہوئی، اور پھر وہ آئی. میں جب لاہور تھی تو اس سے میں ملنے کے لیے بھی گئی تھی. آپ کبھی پڑھیے گا ان کے بارے میں، مریم جمیلہ کے بارے میں. تو جس گھر میں قرآن کی تلاوت ہوگی، جس گھر میں والدین رول ماڈل ہوں گے، یاد رکھیں میں اور آپ اکثر یہ شکوہ کرتے ہیں کہ بچے سنتے نہیں ہیں، بچے مانتے نہیں ہیں. یاد رکھیں بچوں کو سنانے کی ضرورت نہیں ہے، بچوں کو منوانے کی بھی ضرورت نہیں ہے. لا اکراہ فی الدینی، لا اکراہ فی الدینی قد تبین الرشد من الغی. دین میں زبردستی کوئی نہیں ہے، ہدایت کا راستہ، رشد کا راستہ گمراہی سے بالکل جو ہے وہ واضح ہے، الگ اللہ نے کر دیا ہے. مجھے اور آپ کو اپنے آپ کو اچھا مسلمان بنانے کی ضرورت ہے. نماز کا وقت ہو، وضو کرے، نماز پڑھنی شروع کر دیں، بچہ خود بخود نماز پڑھے گا. میں اور آپ اپنے ستر کا، اپنے حجاب کا، لباس کا خیال رکھیں گے. بچے کھیلیں گے نا تو وہ حجاب اوڑھ کر کھیلیں گے، کھیل کھیل میں کور کر کے بتائیں گے، وہ آپ کو کاپی کریں گے، وہ مجھے اور آپ کو نقل کریں گے. اگر میں اور آپ حلال حرام کی فکر کریں گے اور اپنے دل کو نقد اللہ کو دے دیں گے، تو بچوں کو کہنے کی ضرورت نہیں ہے، بچوں کو کر کے دکھانے کی ضرورت ہے. اب اصل بات یہ ہے کہ بچوں کو کر کے دکھانے کی ضرورت ہے. یہ چند نوجوان تھے جنہوں نے غار میں پناہ لی، اور پھر اللہ تعالیٰ سے کہا کہ آپ اپنے پاس سے ہم پر رحمت نازل کر دیجئے. وَحَيِّ لَنَا مِنْ أَمْرِنَا رَشَدًا، ہمارے اس معاملے میں ہمیں رشد دے دے. امر ہمارا یہ معاملہ، یہ جو خاص ہماری مشکل ہے. ان کی مشکل کیا تھی؟ ان کا دین خطرے میں تھا، ان کا ایمان خطرے میں تھا. بی بی آسیہ کا آپ جانتی ہیں نا، بی بی آسیہ کو، فرعون کی بیوی. کتنی دولت تھی کہ فرعون کی کہتے ہیں کہ دائیں نظر ڈالتا تھا، ہیرے جوہرات کی کانیں تھیں اس کی، ہیرے جوہرات کے اس کے محلات تھے. بی بی آسیہ کا ان میں دل نہیں لگا، وہ فرعون کے گھر میں رہتے ہوئے، اس سے بڑھ کر ظالم کون ہو سکتا تھا؟ فرعون سے بڑھ کر ظالم کون ہو سکتا تھا؟ اس نے اپنے ایمان کی حفاظت کی، اور اس نے کیا دعا مانگی؟ قرآن میں رہتی دنیا تک اللہ نے اس کو نقل کر دیا، اور وہ دعا تھی رب ابن لی عندک بیتن فی الجنہ، اے رب میرے لیے جنت میں اپنے پاس محل بنا. میں اور آپ کہتے ہیں کہ ایک گھر کی تو اجازت علماء نے دے دی ہے نا، اور سود پر گھر بک کرواتے چلے جاتے ہیں. تو سوال یہ پیدا ہوتا ہے، قرآن جو ہے وہ سود کو کس نظر سے دیکھتا ہے؟ ہم فتوے کیوں مانگتے ہیں؟ ہم فتووں کی تلاش میں کیوں جاتے ہیں؟ قرآن کیا کہتا ہے؟ سود حرام ہے اور تجارت حلال ہے، تجارت حلال ہے. اور جو سود میں ملوث ہوں گے، اللہ تعالیٰ کہتے ہیں کہ اللہ اور اللہ کے رسول کا ان کے خلاف اعلان جنگ ہے، پھر اللہ ان کا دیوالیہ کر دیتا ہے، تباہ و بربادی کر دیتا ہے. تو دنیا کو روشن کرنا، دنیا کی فکر کرنا، حلال حرام کی تمیز نہ کرنا، صحبت سوالے کی تلاش نہ کرنا، اپنے ایمان جو ہے اس کا سودا پھر کر لینا، تو پھر کیسے میرے اور آپ کے حالات بدلیں؟ پھر کیسے میرے اور آپ کے بچوں میں نیکی آئے؟ کہیں ہمیں کوئی آج کے اس دور میں مثال نہیں ملتی، یوتھ میں ایسی مثال نہیں ملتی، اس قدر آج امت مسلمہ پر مشکل وقت آیا ہے کہ لیڈرشپ نہیں ہے میرے اور آپ کے پاس، مساجد اسلامک سینٹر بوڑھے بوڑھے بزرگوں کے پاس ہے. میں یہ نہیں کہتی کوئی برائی ہے، لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت اسامہ کو 16-17 سال کے تھے، اتنی بس عمر تھی، تو لشکر کا سپہ سالار مقرر کر دیا تھا، اور آپ کے پیچھے آپ کی فوج میں کون تھے؟ ابو بکر صدیق تھے، عمر فاروق تھے رضی اللہ عنہما، اور بھی ایسے بڑے بڑے جلیل القدر صحابہ. آپ پر حضرت موسیٰ پر ایمان لانے والے چند نوجوان تھے. حضرت علی کا ساتھ رسول اللہ صلی اللہ علیہ وسلم کا ساتھ دینے والے حضرت علی رضی اللہ عنہ تھے، جب اپنے خاندان میں جنہوں نے کہا تھا میری گو کے ٹانگیں پتلی پتلی ہیں، میری آنکھیں، ان کی اس زمانے میں آنکھیں خراب تھی، میری آنکھیں پورا شوب ہیں، میں چھوٹا ہوں لیکن اس راستے میں آپ کا ساتھ دوں گا. تو بچوں میں حضرت علی رضی اللہ عنہ سب سے پہلے ایمان لائے تھے، اہل خانہ میں سے بیوی لائی تھی، دوستوں میں سے بیسٹ فرینڈ ابو بکر صدیق تھے جنہوں نے اس راستے میں ساتھ دیا تھا. اور محمد صلی اللہ علیہ وسلم کا اگر آپ کبھی پڑھیں کہ جو آپ پر ایمان لائے، زیادہ تر آپ کا ساتھ دینے والے نوجوان تھے، زیادہ تر نوجوان تھے. تو جوانی دیوانی تو ہوتی ہے، لیکن یہ دیوانی جوانی جو ہے نا، اس کا رخ صحیح کرنے کی ضرورت ہے. جوانی جو ہے یہ دریاؤں کا رخ بدل دیتی ہے، یہ پہاڑوں کے سینے میں چھید کر دیتی ہے، یہ زمین جو ہے یہ اس کو جو ہے اس کو اس میں اس کو کھود کر بڑی بڑی چیزیں بچے بنا لیتے ہیں، رائٹ. تو دشت ہیں، صحرا بھی نہ چھوڑے ہم نے، بحر ظلمات میں دوڑا دیے گھوڑے ہم نے. ہائے وہ لوگ تھے، کیسے وہ لوگ تھے، چھوڑ دی زندگی بندگی کے لیے، ہائے تو بھی تو ہے، ہائے میں بھی تو ہوں، چھوڑ دی بندگی زندگی کے لیے. انہوں نے زندگیاں چھوڑ دی بندگی کے لیے، ہم نے بندگی کو چھوڑ دیا اپنی زندگی کے لیے. تو میری پیاری بہنوں، یہ تھے اصحاب کہف جنہوں نے اپنے ایمان کی حفاظت کی اور اللہ تعالیٰ سے کہا کہ ہمارے اس معاملے کو ٹھیک کر دے. اور سورت کہف میں آیت نمبر 9 سے لے کر آیت نمبر 26 تک، 9 سے 26 تک ان کا واقعہ آیا ہے. اور اللہ رب العزت نے اس میں دیکھیں، اصحاب کہف کے نام نہیں بتائے، اصحاب کہف کے نام نہیں بتائے، پھر اصحاب کہف جو ہے ان کی خاص چیزوں کو اللہ رب العزت نے ہائی لائٹ کیا ہے. اچھا، اس میں کیا ہے آپ دیکھیں، پہلی چیز ہمیں پتہ چلی کہ انہوں نے ایمان کے لیے، اللہ کی رضا کے لیے اپنا گھر، اپنا وطن، اپنا ملک چھوڑا، اپنی بستی چھوڑی. اپنا میں اور آپ نا محاسبہ کرتے چلے جاتے ہیں، اور اپنے نوجوانوں کا بھی محاسبہ کرتے ہیں. میں نے اور آپ نے اپنا وطن، اپنا در، اپنا گھر چھوڑا ڈالر کے لیے، وے آف لیونگ کے لیے، اور باہر کی سٹیزن شپ کے لیے. انہوں نے جنت کے لیے چھوڑا تھا، جنت کے سٹیزن شپ وہ لینا چاہتے تھے. تو میرا اور آپ میں اور ان میں یہ فرق ہے. میرے اور آپ کے نوجوان بھی گھر چھوڑتے ہیں، ناراض ہوتے ہیں، جھگڑے کرتے ہیں، لیکن ان کے ڈریمز کیا ہیں، ان کے گولز کیا ہیں، یہ بھی دیکھتے جائیں. دوسری بات جو ہمیں پتہ چلتی ہے، انہوں نے کوشش کی تھی. پہلے انہوں نے اپنے وطن کو، اپنی بستی کو، اپنے گھر کو چھوڑا، پھر انہوں نے دعا کی. دعا اور دعا دونوں ساتھ ساتھ چلتی ہیں. میں اور آپ بس صرف کہتے ہیں آپ دعا کریں نا، آپ دعا کریں نا، تو دعا بھی بہت ضروری ہے. دعا اور دوا ساتھ ساتھ چلنی چاہیے. اچھا، جو لوگ دوا اور دعا ساتھ ساتھ کرتے ہیں، پھر اللہ نے ان کو کیا کیا، کئی گنتی کے سال ان کو تھپک تھپک کر سلا دیا، سنین آدادا، کئی سال. اچھا، اللہ تعالیٰ ایگزیکٹ سال بتا سکتے تھے، یہ غیر ضروری بات ہے، یہ غیر ضروری بات ہے. اللہ تعالیٰ نے نہ ان کی تعداد سے ہی بتائی، نہ ان کے نام بتائے، نہ ان کے سال بتائے. پھر اللہ تعالیٰ نے ان دونوں کو اٹھا کر کھڑا، وہ جو سوئے تھے ان کو اٹھا کر کھڑا کیا. کیوں کھڑا کیا؟ کہ تاکہ وہ اس بات کو دیکھ سکے، احسوا لما لبسو امدا، کتنی مدت وہ اس حالت میں رہے, اور پھر اللہ تعالیٰ یعنی آپس میں وہ اس پر بات کریں, یعنی اللہ جس کو چاہے زندہ کو مار دے اور مارنے کے بعد زندہ کرے اور پھر اس کو جو ہے وہ کھڑا کر دے. تو ان کا یہ جو واقعہ ہے نا, یہ مرنے کے بعد جی اٹھنے کا بھی ثبوت ہے. اچھا, اب اللہ تعالیٰ آیت 13 میں کہتے ہیں, نحنو نقصو, ہم بیان کرتے ہیں تم پر, علی کا تجھ پر, نبا, نبا بڑی خبر کو کہتے ہیں, سورت نبا بھی ہے. عم یتساءلون عن النبا العظیم, تو نبا بڑی خبر, اور پھر اللہ تعالیٰ کہتے ہیں کہ سچ حق کے ساتھ تمہیں خبر سناتے ہیں, پھر اللہ تعالیٰ ہائی لائٹ کرتے ہیں انہم فتیاتن, وہ چند نوجوان تھے, پھر کہتے ہیں کہ دیکھو وہ جوان تھے. تو در جوانی توبہ کردن شیوائے پیغمبری, وہ جوان تھے, اپنے رب پر ایمان لائے تھے. نمبر ٹو, تھری چیز کیا تھی, وزدناہم ہدا, پھر ہم نے ان کی ہدایت میں اضافہ کیا تھا. تو ایمان جو ہے نا, اگلی بات کیا پتہ چلتی ہے, گھٹتا بڑھتا ہے. میرا اور آپ کا ایمان بھی کبھی گھٹتا ہے کبھی بڑھتا ہے, مجھے اور آپ کو اس پہ سوچنا چاہیے. پھر اللہ تعالیٰ کہتے ہیں وربطنا علی قلوبہم, ہم نے ان کو جو ان کے دلوں کو باندھ دیا تھا, جیسے کسی کو رسی سے باندھ دیا جائے نا, مضبوط کر دیا جائے, ہم نے ان کو ڈھارس بدائی تھی, ہم نے ان کے دلوں کو باندھ دیا تھا. کب, اس قامو, جب وہ اٹھ کر کھڑے ہوئے تھے. فقالو, پھر وہ بولے, ربنا رب السماوات والارضی, کہ ہمارا رب تو وہ ہے جس نے آسمان زمین کو پیدا کیا, ہمارا رب تو وہ ہے, یعنی وہ ایک اللہ, اس کے سوا ہم کسی کو نہیں پکاریں گے اور ہم شرک نہیں کریں گے. اذن شططا, میں بیچ بیچ میں سے اب بات کر رہی ہوں. پھر انہوں نے اپنی قوم پر بیٹھ کر جو باتیں کی, تبصرہ کیا کہ کیسی ہے ہماری قوم, یہ تو شرک کرتی ہے. پھر انہوں نے کہا کہ جو کوئی شرک کرے گا پھر اس سے بڑھ کر ظالم کوئی اور نہیں ہو سکتا. یہ تھی ان کی باتیں. آج میرے اور آپ کے نوجوانوں کی کیا باتیں, بچے بڑے ہوتے چلے جاتے ہیں. میں کہتی ہوں ابھی تو یہ بچہ ہے, ابھی تو یہ بچہ ہے, نہ قرآن پڑھاتے ہیں, نہ نماز سکھاتے ہیں, نہ ترجمہ پڑھاتے ہیں. چھوٹے چھوٹے بچوں کو ترجمہ قرآن کا پڑھانا چاہیے, ان کو پتہ چلے قرآن کے اندر ہے کیا. ہم نے ان کو بڑی بڑی ڈکشنریاں حفظ کروا دی, بڑی بڑی کتابیں پڑھا دی, لیکن ہم ان کو قرآن اور دین کی طرف نہ لائے. ان کی پوری باتوں کو آپ غور کریں, انہوں نے کیا باتیں کیں. اور پھر اللہ تعالیٰ نے کیا کیا کہ اللہ نے جب انہوں نے غار میں پناہ لی, تو پھر اللہ تعالیٰ کہتے ہیں کہ آپس میں وہ یہ بات کر رہے تھے کہ یہ جو شرک کرتے ہیں نا, ان سے الگ ہو جاؤ. یہاں پہ قرآن میں یہ الفاظ ہیں, وَإِذِ اعْتَزَلْتُمُوهُمْ, جب وہ الگ ہو گئے, وَمَا يَعْبُدُونَ إِلَّا اللَّهَ, جو اللہ کے ساتھ اللہ کے سوا لوگوں سے یعنی شرک کرتے تھے, ان سے وہ الگ ہو گئے, إِلَّا اللَّهَ, سوائے اللہ کے, فَاوُوا إِلَى الْكَهْفِ, انہوں نے غار میں پناہ لی, اور آپس میں وہ ایک دوسرے کو کہہ رہے تھے يَنْشُرْ لَكُمْ, اللہ رب العزت جو ہے پھیلا دے گا, نشر کرنا, خبریں نشر ہوتی ہیں نا, ایسے اللہ اپنی بلیسنگ کو تم پر سپریڈ کر دے گا, من رحمت, اپنی رحمت کو, وہ یحیی لکم من امرکم مرفقا, اور پھر اللہ تمہارے لیے آسانی کے سامان پیدا کر دے گا. پھر آگے پوری کہانی ہے. اور پھر جب وہ اٹھے بھی تو انہوں نے جو ہے وہ کیا کیا, اس پر بحث نہیں کرتے رہے کہ کتنا وہاں پہ ہم کتنی دیر سوئے ہیں, بلکہ آپس میں کہا کہ اچھا کوئی کھانا لے کر آؤ. اچھا, جب کھانا لانا تھا تو انہوں نے کیا بات کی, انہوں نے کہا کہ فَلْيَنْزُرْ أَيُّهَا أَزْكَى طَعَامًا, کون پاک کھانا لائے گا, کون حلال کھانا لائے گا, کیونکہ جب وہ سوئے تھے تو مشرکانہ ماحول تھا, حلال حرام کی تمیز نہیں تھی. اب أزكى یہ سپرلیٹیو ڈگری ہے, تو یہ ان کو فکر تھی کہ کوئی جائے, جب جانا تو میکڈونل کی خوشبو تمہیں متاثر نہ کر دے. ہم کہتے ہیں بھائی ہم تو ہر چیز ہی لے لیتے ہیں, اب یہاں پہ رہتے ہوئے کیا کریں, کتنے وہ پڑھتے رہے چیزیں, کتنا پوچھیں. حلال حرام کی لوگوں نے تمیز چھوڑ دی. اس زمانے میں انہوں نے کہا پاک کھانا لانا, اور ساتھ ساتھ احتیاط بھی تھی کہ کسی کو خبر نہ ہو. اور پھر اس کے بعد جب وہ اٹھ کر, یعنی پھر جب دنیا کو پتہ چلا, بجائے اس کے کہ وہ ایمان لے آتے, حالات بدل چکے تھے, باقی دنیا ایمان لاتی اور باقی دنیا کو یقین آتا کہ اچھا اللہ اس طرح سے دوبارہ زندہ کرے گا اور حساب کتاب لے گا, ان کا آخرت پر توحید پر ایمان بڑھتا, لوگ اسی میں بحث کرتے رہے. کس چیز میں, بعض لوگوں نے کہا سلاستن, کہ تین ہیں, رابعہم قلبہم ویقولون خمسۃن, کسی نے کہا کہ نہیں پانچ ہیں, سادسہم قلبہم, چھٹا ان کا کتا, رجمم بالغیب, اور یہ لوگ نا بے تکی ہانکتے ہیں. میں اور آپ بھی جب بات کرتے ہیں نا غیر ضروری باتیں کرتے ہیں, غیر ضروری باتیں کرتے ہیں. وہ جو گائے ذبح کرنے کی بجائے بنی اسرائیل کے لوگ یہی پوچھتے رہے, جوان ہو کہ بچیا ہو, ہل جوتی ہو کہ نہ جوتی ہو, اس کا رنگ کیسا ہو, اس کی عمر کیسی ہو. اللہ تعالیٰ اور پیارے رسول کی باتوں سے پتہ چلتا ہے, جب ان کو کہا گیا تھا نا گائے ذبح کریں, وہ کوئی بھی گائے ذبح کرتے تو اللہ اس کو قبول کر لیتا. ان کی حیل و حجت, ان کی کھرید, ان کے سوال جو تھے, جوں جوں وہ کرتے گئے وہ مشکل میں پڑتے گئے. اگزیکٹ اللہ تعالیٰ نے پھر کہا کہ وہ گائے ذبح کرو, میں اس وقت تک قبول نہیں کروں گا جس کی تم عبادت کرتے ہو. وہ گائے بتائی جس کی وہ عبادت کرتے تھے کہ اس کو ذبح کرو. تو جوں جوں سوال کرتے جاتے ہیں نا, تو مشکل میں پڑھتے جاتے ہیں. یعنی ایک ہوتا ہے سوال سیکھنے کے لیے کرنا, ایک ہوتا ہے اپنی من مانی پوری کرنے کے لیے کرنا. تو اب یہاں پہ بھی آپس میں بات چیت ہو رہی تھی, سوال جواب ہو رہے تھے, لیکن یہ خیال نہیں تھا کہ ہم اس اللہ پر ایمان لائیں جس پہ اصحاب کہف ایمان لائے تھے. کچھ لوگوں نے کہا کہ ان کے اوپر نہ مسجد بنا دینی چاہیے, کچھ لوگوں نے کہا نہیں نہیں ان کو نہ بند کر دیا جائے, بس یہ اللہ کی نشانیوں میں سے ایک نشانی تھے. تو میری پیاری بہنوں, اصحاب کہف جو ہے ان کی یہ کہانی مجھے اور آپ کو پیغام دیتی ہے. کیا پیغام دیتی ہے؟ کہ اپنی جوانی کی حفاظت کریں, اپنی زندگی کی حفاظت کریں, اپنے ایمان کی حفاظت کریں. یہ ایمان کا راستہ مشکلات کا راستہ ہے, یہ پریشانیوں کا راستہ ہے, یہ مصیبتوں کا راستہ ہے, یہ پھولوں کی سیج نہیں ہے, یہ کانٹوں سے ہو کر گزرتا ہے. زندگی کا سفر کاٹنا ہے اگر جھوم کر آہ بھرنے کا فن سیکھ لے. تو میرے اور آپ کے لیے آج کے اس درس سے یہی پیغام ہے. یہ کیسی محبت ہے, سنا تھا ہم نے لوگوں سے محبت چیز ایسی ہے, چھپائے چھپ نہیں سکتی. یہ آنکھوں میں چمکتی ہے, یہ چہروں پہ دمکتی ہے, یہ لہجوں میں جھلکتی ہے, دلوں کو گرماتی ہے, دلوں کو گھولاتی ہے, لہو ایندھن بناتی ہے. اگر سچ ہے تو پھر آخر ہمیں اس ذات حق سے یہ بھلا کیسی محبت ہے. نہ آنکھوں سے جھلکتی ہے, نہ لہجوں سے سلگتی ہے, نہ دلوں کو آزماتی ہے, نہ راتوں کو رولاتی ہے, نہ یہ مجنوں بناتی ہے. اصحاب کہف تو مجنوں بن گئے تھے نا, گھر چھوڑ دیے تھے, کشتیاں جلا دی تھیں. جنہیں سحر نگل گئی وہ خواب ڈھونڈتی ہوں میں, کہاں گئی وہ نیند کی شراب ڈھونڈتی ہوں میں, مجھے نمک کی کان میں مٹھاس کی تلاش ہے. برہنگی کے شہر میں لباس کی تلاش ہے, وہ برف باریاں ہوئیں کہ پیاس خود ہی بجھ گئی, میں ساغروں کو کیا کروں کہ پیاس کی تلاش ہے. جو مرحلوں میں ساتھ تھے وہ منزلوں پہ چھٹ گئے, جو رات نے لٹے نہ تھے وہ دوپہر میں لٹ گئے. مگن تھی میں پیار کے بہت سے گیت گاؤں گی, زبان گنگ ہو گئی, گلے میں گیت گھٹ گئے. بہت دنوں میں راستہ درس قرآن کا ملا, بہت دنوں میں راستہ صحبت سہلے کا ملا, مگر حریم ناز تک پہنچ گئے تو کیا ملا. بہت دنوں میں راستہ حریم ناز کا ملا, مگر حریم ناز تک پہنچ گئے تو کیا ملا. میرے سفر کی ساتھیوں تمہیں سے پوچھتی ہوں میں, میرے سفر کی ساتھیوں تمہیں سے پوچھتی ہوں میں, بتاؤ کیا خدا ملا, بتاؤ کیا سنم ملے. حساب چاہیے مجھے, حساب مانگتی ہوں میں. زمین کی تہوں میں آفتاب ڈھونڈتی ہوں میں, دل و نظر کے موتیوں کی آب ڈھونڈتی ہوں میں, وفا کی درس گاہوں کا نصاب ڈھونڈتی ہوں میں. جنہیں سحر نکل گئی, جنہیں سحر نکل گئی وہ خواب ڈھونڈتی ہوں میں. اور آخری سوال ہے جو میں آپ سے پوچھتی ہوں, میرے سفر کی ساتھیوں, بہت سے درس قرآن سنے, بہت سے کورس کیے, بہت سی اچھے باتیں آپ نے سنی, میں نے بھی سنی, تو میرا آخری بات جو آپ سے ہے اور اپنے آپ سے بھی اور اپنی ذات سے بھی, بتاؤ کیا خدا ملا, بتاؤ کیا سنم ملے. تو میں اور آپ عمل کے لیے انتظار کر رہے ہیں. دارالایمان انسٹیٹیوٹ قرآن کا انسٹیٹیوٹ ہے, جاب کرنے والی بہنوں کے لیے بھی, جو گھر میں ہیں ان کے لیے بھی, یوتھ کے لیے بھی, اردو اور انگلش میں دونوں طرح کورسز کو آفر کرتا ہے. آپ لائیو بھی پڑھ سکتے ہیں اور آن لائن بھی. اور آئیے وفا کی درسگاہ کا نصاب قرآن اور سنت, اس کو پڑھیں اور اپنی زندگی کو بدل دیں, کیونکہ میرے اور آپ کے پاس ٹائم بہت تھوڑا ہے اور میرے اور آپ کے پاس کوئی عذر نہیں ہے جو میں اور آپ اللہ کے دربار میں پیش کریں گے. دعا کر لیتے ہیں. سبحان اللہ وبحمدہ, سبحان اللہ العظیم, الحمد للہ رب العالمین. रब्बना आतिना फिद्दुनिया हसना وفي الآخرة حسنة وقنا عذاب النار ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا هب لنا من أزواجنا ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء ربنا وتقبل دعاء ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب اے ہمارے رب ہمارے بچوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے اے ہمارے رب ہم سے اپنی بچوں کی تربیت میں بہت کمی ہوئی بہت کوتاہی ہوئی آپ ہمارے بچوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دیں ہم نے انہیں نماز سکھائی آپ ان کے دلوں میں نماز کا شوق دے دیجئے آپ انہیں نمازی بنا دیجئے ہمارے بس میں اتنا ہی تھا کہ 7 سال سے پہلے ہی جب وہ چھوٹے چھوٹے تھے ان کو نماز سکھائی ان کو نماز کا طریقہ سکھایا ان کو اپنے ساتھ کھڑا کیا انہیں تیری پہچان دی انہیں توحید اور آخرت کی لوریاں دیں یہ خالی پیپر تھے جو تو نے میرے سپرد اور میری ان دوستوں کے جو امت مسلمہ کے جو مسلمان بہن بھائیوں کے سپرد کیے تھے ان پیپروں میں رنگ بھرنے میں ان پیپروں میں کلر کرنے میں ان پیپروں کو ڈریم دینے میں ان کو ایک اچھا مسلمان بنانے میں ہم سے بہت کمی ہو گئی ہم سے بہت کوتاہی ہو گئی اب ہمیں معاف کر دیجئے گا ان کی کمیاں ان کی کوتاہیاں جس کی وجہ سے آج امت مسلمہ پریشانی میں ہے ہماری کمیاں اور کوتاہیاں جس کی وجہ سے آج امت مسلمہ کے پاس اچھی لیڈرشپ نہیں ہے اب ہمیں معاف کر دیجئے گا اللہم الف بین قلوبنا واصلح ذات بیننا ہم میں اور ہمارے شوہروں میں محبت دے دیجئے شوہروں میں اور بیویوں میں محبت دے دیجئے زوجین میں محبت دے دیجئے کہ محبت اطاعت کو آسان کر دیتی ہے قناعت دے دیجئے آنکھوں میں یوسف علیہ السلام کی حیا دے دیجئے جیسے کہ یوسف علیہ السلام نے اپنی جوانی کی حفاظت کی ہمیں ہمارے بچے ہمارے شوہر ہمارے بہن بھائی ہمارے والدین ہماری آنکھوں کو حیا سے بھر دے ہمارے دلوں کو تقوی سے بھر دے اے ہمارے رب یوسف علیہ السلام کیسی آزمائشوں سے گزرے نہ ماں پاس تھی نہ باپ پاس تھا بھائیوں کے حسد نے غیابت الجب میں پھینکا اندھے کنویں میں اور پھر آسمان سے گرے تو کھجور میں اٹکے ایک آزمائش کے بعد دوسری دوسرے کے بعد تیسری تیسری کے بعد چوتھی کیا حسن تھا کیا جوانی تھی پر اپنے دل کو تیری یاد سے آباد کیا تھا اپنے دل میں جو ہے وہ اپنے دل کو تیرے ایمان سے بھر لیا تھا اور وہ شیطان سے انہوں نے شیطان کی بجائے رحمان کی پناہ میں آئے تھے اور آج کا یہ دور بہت آزمائش کا دور ہے آپ ہمیں اپنی جوانی کی حفاظت کرنے کی توفیق عطا کیجئے ہمارے بچوں کو بچا لیجئے ہمارے بچے جو کہ جنہوں نے نائٹ کلبز کو آباد کر رکھا ہے جو ڈرگز میں ہیں جو ڈپریشن میں ہیں جو شراب میں ہیں کوئی اپنے ہاتھ کو کاٹتا ہے اور کوئی جو ہے وہ ملنا نہیں چاہتا اور بڑی بری دوستیاں ہیں آج کے ماں باپ بہت پریشان ہیں تو ان ماں باپ کے دلوں کو جو آگ لگی ہے یہ ماں باپ جو روتے ہیں اور روتے جلے جاتے ہیں اے ہمارے رب تو ہمارے آنسو और हमारे दिलों की परेशानी दुनिया नहीं जानती, पर आप तो जानते हैं। आप हमारे बच्चे जो हैं इनको मुत्तकियों की इमामत दे दीजिए, हमें इनके लिए रोल मॉडल बना दीजिए, हमें चलता फिरता अच्छा नमूना बना दीजिए, हमें नेकी की इब्तदा अपने घर से करने वाला बनाइए, हमारे घरों को इस्लाम का कला बनाइए, हमें और हमारे बच्चों को अच्छी सोहबत दीजिए। और ऐ हमारे रब, हमें मौत ना आए मगर इस वक्त तक जबकि तू हमसे राज़ी ना हो जाए, हमें हलाल पर कनात करने वाला बना दे कि आबे जमजम के दो कतरे शराब की बोतल से बेहतर है। ऐ हमारे रब, दुनिया तूने बनाई और इतनी खूबसूरत बनाई कि दिल दुनिया पे नकद हार देते हैं। किसी के घर जाते हैं तो सोफ़ा बड़ा अच्छा लगता है, उसका कालीन बड़ा अच्छा लगता है कि पाँव रखे तो दबते चले गए, उसकी बाहर खड़ी पजारो बहुत अच्छी लगती है, फिर घर आकर अपना घर अच्छा नहीं लगता। किसी को हुसन को देखते हैं तो अपना आप अच्छा नहीं लगता। तू हमें शुक्र गुज़ार बना दे, तू दुनिया की मोहब्बत को दबा कर आखरत की मोहब्बत उभार दे, तू हमें कुरान की मोहब्बत दे दे, तू हमें अच्छी दोस्तियाँ दे दे, तू हमें अच्छा मुसलमान बने दे, रिश्तों को निभाने वाला, गुनाहों से बचने वाला, और सिर्फ अपनी याद से हमारे दिल आबाद कर दे। बीमारों को सेहत दे, जो दुनिया से चले गए उनकी मग़फ़िरत कर दे। हमारी प्यारी बहन जिसकी बहन की डेथ हुई है, और इसी तरह वो हमारे बहन भाई, किसी के वालिद, किसी की वालदा, किसी के वालदैन, किसी की औलाद, और किसी के प्यारे जो दुनिया से चले गए, उनकी मग़फ़िरत कर दे, उनकी कब्र को नूर से भर दे, उनको जन्नतुल फिरदौस में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का साथ दे। और ऐ हमारे रब, हम सब को, वो जो अभी दर सुन रहे हैं, जो आइंदा सुनेंगे और सुनते रहेंगे, हम सब को जन्नतुल फिरदौस में प्यारे रसूल का साथ अता कीजिए, बग़ैर हिसाब के बख्श दीजिए। जिसका हिसाब लिया गया मन नूक़िशा, जिसका हिसाब लिया गया वो तो मारा गया। ऐ हमारे रब, बग़ैर हिसाब किताब के जन्नतुल फिरदौस में हमें, हमारे बच्चे, हमारे शौहर, हमारे वालदैन, बहन भाई, रिश्तेदारों के साथ इकट्ठा कर देना। बे औलादों को औलाद देना, नेक और सवाले औलाद देना, जिनको औलाद दिया उनको अच्छी तरबियत करने वाला बना, जो कुरान के हाफिज़ है उनको कुरान उनका पक्का कर दे, और कुरान की समझ दे दे, कुरान को समझने वाला और उस पर उसको पढ़कर अमल करने वाला बना दे। हमें, हमारे बच्चे और हमारे शोहरों को कुरान का फेस बना, कुरान की इस्लाम की पहचान बना, दीन इस्लाम का सरमाया बना, और इनका बोझ ना बनाना। मरते वक्त कलमा नसीब करना, और रिज़्क हलाल में बरकत दे, बच्चों के जहन तेज़ कर दे, बच्चों को लायक कर दे, इनको पढ़ाइयों में कामयाब कर, जो जो इम्तहान दे रहे हैं, जो बनना चाहते हैं अच्छे मुसलमान, डॉक्टर, इंजीनियर, और पढ़ाई में उनको आगे बढ़ा, और हम सब की नेक और जायज ख्वाहिशात पूरी कर, और हमारे बच्चों को नेक और अच्छे रिश्ते दे दे। और ऐ हमारे रब, तू तो 70 माओं से बढ़कर मोहब्बत करते हैं, हमारी ज़रूरतें, हमारी हाजतें, हमारी मुश्किलें, हमारी परेशानियाँ दुनिया तो नहीं जानती, कोई भी नहीं जानता, बस आप जानते हैं। आपका दर है, आपका घर है, हम मोहताज हैं, आप गनी हैं, हम सवाली हैं और आप दाता हैं। बस आप हमारी ज़रूरतों को, हमारी चीज़ों को पूरा कर दे और हमसे राज़ी हो जा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। वसल्लल्लाहु तआला अला खैरि खल्क़िही मुहम्मद व आलिही व असहाबिही अजमाइन बिरहमतिक या अरहमर राहिमीन। आमीन सुम्मा आमीन।